الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم بزرگ اور دوستو اور دور سے سننے والی ماں اور بہنوں آج ہفتے کا دن ہے اور ہفتے کے دن ہمارے ہاں حضرت مولانا اشرف سلیمانی رحمۃ اللہ جو ہمارے شیخ تھے ان کی کتاب سلوک سلیمانی جلد اول کی تعلیم ہوتی ہے۔ حضرت کو اللہ جل شانہ نے بہت علم اور حکمت سے نوازا تھا، اگرچہ ان کی اس طرح قدر تو نہیں ہو سکی جس طرح ہونے چاہیے تھی، اتنے بڑے عالم کے ساتھ ایسے لوگ ہونے چاہیے تھے جو ان کے علم کو محفوظ رکھ لیتے، لیکن بہرحال جتنا اللہ تعالیٰ نے نصیب فرمایا اس پہ شکر ادا کرنا چاہیے۔ تو یہ کتابیں الحمدللہ ان کی یادگار ہیں، اور حضرت نے اس میں اپنے شیخ کا طریقہ یعنی سید سلیمان ندوی رحمۃ اللہ علیہ وہ طریقہ اصلاح بیان فرمایا ہے۔ خود سید سلیمان ندوی رحمۃ اللہ علیہ کی نظر پورے عالم کے اوپر اور عالم کے مسلمانوں پر بہت گہری تھی، اور تاریخ عالم پر بھی بڑی دقیق نظر تھی۔ انہوں نے قرآن میں جو جغرافیہ بیان کیا گیا ہے اس پر بھی لکھا ہے، اور بالخصوص سیرت کے کام پر بہت زیادہ کام کیا، اللہ کا شکر ہے سیرت کے کام پر۔ اور سیرت کو الحمدللہ اس طرح لکھا ہے، ہمارا جمعہ کی شب کو حضرت کی کتاب سیرت النبی کی تعلیم ہوتی ہے، تو اس میں حضرت نے جس انداز سے یہ ہمارے عبادات کے بارے میں لکھا ہے تو اس طرح پہلے نہ کبھی سنا تھا نہ کبھی دیکھا تھا، کیونکہ حضرت بیک وقت گزشتہ مذاہب میں جو دین کی صورت تھی وہ بھی پیش فرماتے ہیں، پھر اس کی ترقی دکھا کر اسلام کو ترقی یافتہ صورت میں بھی دکھاتے ہیں، اور اپنی طرف سے بات نہیں کرتے، قرآن سے بات کرتے ہیں اور احادیث شریفہ سے بات کرتے ہیں۔ بہت بڑا علم ہے، اس سے وہ تدریج تکوینی جو شریعت کے لیے اللہ پاک نے مقرر کیا ہے وہ سمجھ میں آتی ہے کہ کس طریقے سے اللہ پاک نے وقت کے ساتھ ساتھ اس کو ترقی دی ہے، اور وقت کے ساتھ ساتھ مشکلات کو حل کرنے کے رستے دیے۔ تو چونکہ یہ بھی ظاہر انہی کی کتابوں سے مستفاد ہے، تو اس کی جھلک اس میں بھی نظر آتی ہے۔ تو نماز کے بارے میں بات ہو رہی تھی کہ گزشتہ ہفتے وقت ختم ہو گیا تھا، تو وہاں ہی سے شروع کرتے ہیں۔ ان الصلاۃ تنہا عن الفحشاء والمنکر، نماز اللہ تعالیٰ کے حاضر ناظر جاننے کے دھیان کو حاصل کرنے کا بڑا وسیلہ ہے۔ جو لوگ اس سے زیادہ قیمت رکھتے ہیں بزرگوں نے ان کے لیے اور کئی طریقے بتائے ہیں جن میں ذکر و مراقبہ بھی ہے۔ کچھ دیر آنکھیں بند کر لے اور سوچے اور تصور کرے کہ اللہ تبارک تعالیٰ میرے دل کو دیکھ رہے ہیں، تو ان شاء اللہ تعالیٰ اس کی ساری زندگی پر اس کا اثر پڑے گا۔ مراقبے کا مطلب نگرانی ہے۔ اب دیکھیں آپ کو پتہ نہیں چلے گا کہ یہ کتنی گہری بات ہے، ہم تو روانی سے پڑھ لیتے ہیں نا، ہمیں تو اندازہ نہیں ہوتا کہ کہاں سے اس کا ریفرنس ہے اور اس کی کیا ہے۔ ابھی دیکھو ہی نہیں، اسی لفظ کو دیکھو، مراقبہ کا مطلب نگرانی ہے۔ تو قرآن پاک میں فرمایا ول تنظر یا یو لذین احمد تق اللہ ول تنظر نفس ما قدمت لغد و تق اللہ ان اللہ خبیر بما تعملون. اے ایمان والو اللہ سے ڈرو. چاہیے کہ ہر شخص خود دیکھ بھال لے کہ کل کے لیے وہ کیا بھیج رہے ہیں, اور اللہ سے ڈرو, بے شک جو تم کرتے ہو اللہ تعالیٰ اس سے خوب واقف ہے. ابھی نگرانی ہے یا نہیں ہے, یہ اصل میں مراقبے کی آیت ہے. جس کو خود احتسابی کہتے ہیں, یعنی یہ بھی فرمایا گیا اپنے اعمال کی وزن کرو اس سے پہلے کہ اس کا وزن کیا جائے. موت قبل ان تموت, مر جاؤ اس سے پہلے کہ تم مر جاؤ. یہ حدیث شریف ہے. تو یہ نگرانی ہے. اب اس نگرانی کی مشق ہونی چاہیے. ایک ہوتے الفاظ نگرانی کے اور ایک ہوتے نگرانی. مثال کے طور پر آپ کے ذمہ کوئی کام حوالے کر دے اور اس کا آپ کو طریقہ بتا دے کہ اس طریقے سے اس کی نگرانی کرنی چاہیے, تو آپ اگر وہ الفاظ دوران شروع کر لے اس طرح کرنا چاہیے, اس طرح کرنا, اس طرح کرنا چاہیے, تو نگرانی ہے؟ وہ تو نگرانی نہیں ہے, وہ تو آپ کو طریقہ بتایا گیا ہے. نگرانی تو اس پہ ایکچوئل نظر رکھنا اور اس کے مطابق کام کرنا ہے. تو یہ خود احتسابی بہت بڑی دولت ہے اگر ایک انسان کو نصیب ہو. تو یہ مراقبات جو ہے یہ اصل میں اسی نگرانی کو سکھائے جانے کے لیے, سیکھنے کے لیے. اور ذکر پھر مراقبے کا وسیلہ ہے, یعنی ذکر سے پھر مراقبے کی طرف ترقی ہوتی ہے. مراقبے پھر دو قسم کے, ایک حقیقی مراقبہ ہے جیسے میں نے ابھی بتایا وَلْتَزُ نَفْسُ مَقَدَّمَتْ لَغَدْ وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ. یہ حقیقی مراقبہ ہے جس کا ہمیں حکم ہے. اور ایک اس مراقبے حقیقی مراقبے تک پہنچنے کے لیے مشقیں ہیں جو صوفیاء کرام بتاتے ہیں. اب اگر ہم لوگ ادھر ہی پھنس جائیں اور انہی کو اصل سمجھ لیں اور اس سے وہ کام نہ لیں جس کے لیے وہ ہیں, تو اس کا مطلب کیا ہوگا؟ اس کا مطلب ہے کہ ہم نے ان تمام چیزوں کو ضائع کر دیا. وہ غلط نہیں ہے, وہ صحیح ہے, لیکن ان کا استعمال ہونا چاہیے. جس مقصد کے لیے ان کے لیے استعمال کرنا چاہیے. مثلا تصوفی کو لے لیجیے گا, تصوف بھی ذرائع ہیں, طریقے ہیں, پروسیجرز ہیں اپنے نفس کو قابو کرنے کے لیے, اپنی دل کو پاک کرنے کے لیے, اپنی عقل کو صحیح ڈھنگ پہ لانے کے لیے. تو یہ طریقے ہیں. اب ان طریقوں کو ہی اگر مقصود سمجھا جائے اور جو اس کے جس کے لیے وہ کیا جائے تو وہ ہم نہ کریں تو پھر آپ نے طریقت کو ضائع کر دیا نا, آپ نے طریقت سے کام تو نہیں لیا. خیر بات بڑی لمبی ہو جائے گی اور اس کی اور بھی مثالیں ہیں. تو فرماتے ہیں کہ مراقبہ کا مطلب نگرانی ہے. ان اللہ کان علیکم رقیبا, اللہ تبارک و تعالیٰ کو نگران سمجھ کر دھیان کیا جائے گا, تو ہر وقت اللہ تعالیٰ سامنے رہیں گے. اور یہ تصور اس قدر غالب آ جائے گا کہ برائی کا صدور جاتا رہے گا. ایسے تو ہر مسلمان کا یقین ہوتا ہے کہ اللہ تعالیٰ دیکھ رہے ہیں, عیاں اور پوشیدہ اسے چھپ نہیں سکتے. قرآن میں ہے وہ سرگوشی کرنے والے ہیں, تیسرا وہ ہوتا ہے وہ محکم اے نہ محکم. جب اللہ تعالیٰ تبارک ہر جگہ حاضر ناظر ہے تو اسے عقیدہ کے حال کا حال اپنے اوپر کیوں نہ طاری کیا جائے؟ اگر اس عقیدہ کو پختہ کر لیو تو انسان گناہوں سے بری ہو جائے گا. عقیدہ کو عقیدہ کی حد تک نہ رکھے بلکہ اپنے اوپر اس کو طاری کر لے. عقیدہ گوئے کیوں سمجھ لی مینیمم ہے. دیکھو اللہ پاک فرماتے ہیں سبحان اللہ, اچھی بات یاد آئی. اللہ تعالیٰ فرماتے ہیں اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. اللہ جل شانہ مومنین کا دوست ہے, ان کو ظلمات سے نور کی طرف نکالتا ہے. اب اللہ دوست ہیں ایمان والوں کی, اور اس دوستی کا پھر کیا ہوتا ہے کہ اللہ جل شان ان کو ظلمات سے, اندھیریوں سے نور کی طرف نکالتے. لیکن جب اللہ یہ چیز آگے چلتی ہے اور اس کے ساتھ اس ایمان کا تقاضا تقوی بھی شامل ہو جاتا ہے, تقوی ایمان کا تقاضا ہے, یہ ایمان کا تقاضا تقوی بھی جب شامل ہو جاتا ہے تو پھر یہ اللہ پاک کے خاص دوست ہو جاتے ہیں, جس کو ولایت خاصہ کہتے ہیں. یعنی یوں سمجھ لیجئے کہ جن کو نکالا جا رہا ہے ان کو نکالا گیا ہے, سمجھ میں آ گئی نا بات. تو جن کو ظلمات سے نور کی طرف نکالا گیا ہے وہ دوست ہیں, اور جن کو نکالا جا رہے ہیں بھی پہلے یہ دوست, سمجھ میں آ گئی نا بات. تو جن کو نکالا جا رہا ہے تو ان کی ابتدا ہے نا, ان کا کام شروع ہو گیا ہے. تو ایمان ابتدا ہے, ایمان ابتدا ہے, یہ کم سے کم ہے, اس کے بغیر تو خلاص ہی نہیں, اس کے بغیر تو ہمیشہ کی تباہی ہے. ہاں جب یہ ہو جائے تو اب آپ کے لیے رستہ کھل گیا. کیا ہے؟ اب اللہ تعالیٰ آپ کو ظلمات سے نور کی طرف لے جائیں گے. تو جتنا نور کی طرف آپ گئے ہیں اتنی آپ کی کامیابی ہے. اور وہ کیا ہے؟ ان اکرمکم عند اللہ اتقاکم, بے شک اللہ تعالیٰ کے نزدیک تم میں زیادہ معزز و مکرم وہ ہے جو زیادہ متقی ہے. پس پتہ چلا کہ جتنا وہ نور تقویٰ کا حاصل ہوا ہے اتنا ہی آپ کا مقام ہے ولایت کا. کیوں مفتی صاحب ایسے ہی نا, جتنا نور تقویٰ کا آپ کو ملا ہے اتنا ہی آپ اس مقام پر ہے. تو بس یہی فرمایا حضرت نے بھی کہ ہم لوگ عقیدے کو عقیدے نہ رکھے, کیونکہ یہ تو منیمم ہے, تو منیمم پر تو کبھی دنیا میں ہم رہتے ہیں, دنیا میں تو ہم ہمارے ساتھی ہے وہ 10 سال کے بعد اس کی پروموشن ہوئی, 10 سال تک لڑتے رہے اپنے پروموشن کے لیے. ظاہر حق تھا ان کا, اس میں کوئی شک نہیں, لیکن کیا آخرت کے لیے ہم نہیں لڑنا چاہیں گے؟ آخرت کے لیے محنت نہیں کریں گے؟ کریں گے نا. دنیا کے لیے یقیناً ہم محنت کرتے ہیں, اس میں کوئی شک نہیں, جائز دنیا کے لیے بے شک محنت کرو, کسی نے نہیں روکا, لیکن کم از کم اس سے کم از کم اتنا سبق تو ہم حاصل کریں نا کہ آخرت کے لیے محنت کریں نا, اس میں منیمم پر کیوں رہتے ہیں؟ تو حضرت نے فرمایا ہے کہ عقیدہ کو عقیدہ کی حد تک نہ رکھے بلکہ اپنے اوپر اسے طاری کر لے, نماز بے التفاتی سے نہ پڑھے, بلکہ تصور کیجئے کہ اللہ تعالیٰ دیکھ رہے ہیں, رکوع سجود تلاوت کے وقت یہی دھیان ہو. یا کریم, واقعی بہت بڑی دولت ہے نماز. جس وقت انسان نماز میں ہوتا ہے تو اللہ کے پاس ہوتا ہے, جس وقت انسان نماز میں ہوتا ہے تو اللہ کے پاس ہوتا ہے. ہمارے شیخ مولانا اشرف صاحب رحمۃ اللہ ایک دفعہ فرمایا, بھائی کبھی ایسا ہوا ہے کہ آپ مجلس میں بیٹھے ہو اور اچانک کسی آدمی کو رخ اس طرح پیر کے کہہ دے السلام علیکم, تو کہے کہ کیا کر رہے ہو بھائی, کیا ہو گیا آپ کو, کدھر سے آیا ہو؟ مطلب ویسے ہی بیٹھے بیٹھے مجھے کہتے ہو السلام علیکم, کیا مطلب ہے؟ لیکن کیا نماز میں ہمارے حال نہیں ہوتا؟ ایک شخص نفل پڑھ رہا ہے اور دوسرا آدمی بیٹھ کر قرآن پڑھ رہا ہے, اور جب وہ نماز مکمل کرتے السلام علیکم, ہاں جی سلام پھیر دیتے, اس کا مطلب ہے کہ وہ کہیں اور تھا, وہ کہیں اور تھا, وہ ادھر نہیں تھا. کہاں تھا؟ واللہ کے پاس تھا. جس وقت اس نے تکبیر تحریمہ کہا اللہ اکبر, اس تکبیر تحریمہ نے اس کو دنیا سے نکال دیا, اب وہ اللہ کے پاس ہے. یہی وجہ ہے کہ نمازی کے سامنے گزرنا بہت بڑی گستاخی ہے, کیونکہ اللہ کے پاس ہے, تم اس کو اللہ کے درمیان جانا چاہتے ہیں. तो ये मैं इसलिए अर्ज़ कर रहा हूँ कि नमाज बहुत बड़ी दौलत है, इसको समझना चाहिए। अल्लाह ताला हमें नमाज की कदरदानी की तौफीक अता फरमाएँ। अल्हम्दुलिल्लाह रब्बिल आलमीन के वक़्त ये तसव्वुर कीजिए, सुभान अल्लाह, बहुत कीमती बातें हैं हज़रत जो फरमा रहे हैं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन के वक्त ये तसव्वुर किया, अल्लाह ताला के सामने खड़े हैं, ये उनकी तारीफ़ हो रही है, सुभान अल्लाह। गुनाह का इर्तिकाब इसलिए होता है कि अकीदा मुस्तहज़र नहीं होता। साबर बनी के हाल में लिखा है कि इन्हें अकेले में भी बरहना नहाते हुए हया आती थी, जबकि इंसान बरहना हो सकता है मगर अल्लाह ताला का ध्यान करके उसको शर्म आती थी। साबर रहीम का यह हाल इस बिना पड़ता कि अल्लाह ताला का ध्यान इस कदर गालिब मस्तूल हो गया था कि तन्हाइयों में अपने लिए बरहंगी भी पसंद नहीं फरमाते थे। हज़रत हाजी इमदादुल्लाह अजलमकी रहमतुल्लाह, बहुत सहाबत हैं, सहाबत बहुत ऊँची शान है। हज़रत हाजी साहब तो आखिरी मुजाहरे दौर के हज़रात में से, तो कभी भी लंबे पाँव करके नहीं लेट सके। तो किसी ने कहा कि हज़रत क्या तकलीफ है आपको, और मैं अल्लाह पाक से आया आती है इनके साथ। हाँ, ये भी एक बात है, ठीक है, मजबूरी है, लेट गए, लेकिन जितना मतलब है वो हया तो है। अल्लाह जल्ला शानू हर शख्स के गुनाहों को जानते हैं, लेकिन इस पर फरिश्तों की शहादत क़यामत में पेश करेंगे। जनाजा के लिए हम गुनाह करते हैं, वही हम पर गवाही देंगे और यूँ कहेंगे अंतकनल्लाहुल्लज़ी अंतक कुल्लशे। पाँव गवाही देंगे कि शराब खाने की तरफ गया था, बुरी नज़र की आँख गवाही देगी आज हम आँख की लज़त के लिए गुनाह कर रहे हैं, मगर कल वही आँख हमारे खिलाफ गवाही देगी। हाथ से पराया माल चुराया, हाथ इसकी गवाही देगा। अगर जिस्म का एक एक वज़ू जिसकी ख्वाहिश और लज़त के लिए हम गुनाह कर रहे हैं हमारे ख़िलाफ़ वो शहादत देगा। अल्लाह ताला तो देख ही रहे हैं, लेकिन हाथ पाई भी तो हम हाथों तो हम भी नहीं छोड़ते, इनको तो छोड़ कर हम अमल भी नहीं कर सकते। हमारा ज़ाहिर व बातिन अल्लाह ताला की खुफिया पुलिस है, और कल वो हमारे खिलाफ गवाह सुल्तानी गवाह होंगे। सो अफसोस है उस अहमक पर जो उनको खुश करने के लिए गुनाह करे और उसके खिलाफ फिर गवाही दे। इसलिए गुनाहों से बचना चाहिए और उस अकीदा को हाल बनाना चाहिए ताकि गुनाह सरजद ना हो सके। हज़रत वैसे करनी रहमतुल्लाह अलैह बहुत मुजाहिदा करते थे, तो वालदा वालदा होती है तो उसने कहा बेटा कुछ अपने नफ्स पर रहम करो, ये क्या कर रहे हो, थोड़ा आराम भी कर लेगा। उसने कहा अम्मा जान अपने नफ्सी के लिए तो कर रहा हूँ, अगर नहीं करूँगा तो ये नफ्सी तो जलेगा, इसको मैं बचाने के लिए कर रहा हूँ। तो ये है कि हमें ये चीज़ें इल्मी नहीं सिर्फ रहनी चाहिए, इल्मी तो है ही, इससे इनकार नहीं, इल्म बहुत बड़ी दौलत है, लेकिन चीज़ें सिर्फ इल्मी नहीं रहनी चाहिए बल्कि इनको हाल बनाना चाहिए। हज़रत मौलाना रूम रहमतुल्लाह अलैह ने इसको बहुत मुख्तसर एक शेर में इतनी बड़ी बात फरमा दी, फरमाया काल रा बगजार मर्द हाल शु पेश मर्द कामिले पामाल शु। ये काल ये जो है ये इसको एक तरफ कर लो, ये तुम जानते हो, ये तुमसे कोई नहीं ले जा रहा, सिर्फ इस पे न रहो। अभी तक हज़रत यही बात फरमा रहे हैं ना बार बार, सिर्फ इस पर न रहो बल्कि इसको हाल बना दो, मर्द हाल बन जाओ। लेकिन ये वैसे नहीं होगा, ये वैसे नहीं होगा। क्यों ऐसे नहीं होगा? उसकी वजह है कि आपने काम करना है नफ्स के ज़रिए से, वो नफ्स है बागी। आपने काम लेना है नफ्स से और नफ्स है बागी, तो बागी से आप कैसे काम लेंगे? तो बागी से काम लेने का तरीका किससे सीखो? मर्द कामिल से, पेश मर्द कामिल पामाल शु। इसके लिए किसी मर्द कामिल के सामने अपने आप को पामाल कर दो। पामाल करने का मतलब ये है कि अपनी राय को उसके सामने फना कर दो, अपनी राय को उसके सामने और उसकी राय के ऊपर वो ना फोकियत ना दो, बस इतना सा काम कर लो। यही है बागडोर उसके हवाले करने वाली। ये नहीं नऊज़ु बिल्लाह मिज़ाल है कि आप उसके सब तरफ पीट ना करें या मतलब ज़ुबान में जी जी हुजूरी वगैरह कर ले, उसके हाथ को चूमें, ये सारी बातें सतही हैं। आजकल सती बातों पर जोर है, ये सारी बातें सतही हैं। असल क्या है? उनकी राय पर अपनी राय को फोकियत ना देना। जो इसमें कामयाब हो गया बस वो सुभान अल्लाह तर गया जिसमें कामयाब हो गया। ये चीज़ें अगर हाल के दर्जे में हो तो चलो एक साइड इफेक्ट है। क्या होते हैं साइड इफेक्ट है, मतलब एक मतलब जिसको हम कहते हैं, जैसे मिसाल के तौर मैं हजरत के सामने बैठा हुआ था, हज़रत मौलाना अशरफ साहब रहमतुल्लाह अलैह की खिदमत में, सर मजलिस थी, हजरत किसी को बुलाना चाहते थे या उसकी तरफ मतलब उनको मुतवज्जे करना चाहते थे, मैं रास्ते में बैठा था तो अचानक मुझे ऐसा शायद मुझे बुला रहे थे, मुझे नहीं बुला रहे थे, मुझे जैसा महसूस हुआ कि जैसे मुझे बुला रहे, तो मुझे एक झटका सा लगा, तो हजरत मुस्कराए और मैं इन दीवानों का हम क्या करें। मकसद ये है कि वो मेरा इस्तरारी हालत थी, मतलब वो मेरे कोई इख्तियारी हालत तो नहीं थी, बस सिर्फ ये वाली बात कि जिसको आप मुअज़्ज़ज़ समझते हैं, जिसकी आप जिसको आप जो है ना बड़ा समझते हैं, वो अगर किसी वक्त आपकी तरफ मुतवज्जे हों और अचानक आपको इसका एहसास हो जाए तो उस पर एक इस्तरारी हालत इंसान पे तारी हो सकती। तो इसके और ये माजूरी वाली बात है, इसमें कोई बात ऐसी नहीं है कि जिसको मना किया जाए, ठीक है वो गैर इख्तियारी बात है, लेकिन अगर हम सारी इसी चीज़ को उछल उछल के करते रहें और असल बात को ना करें, अब बताओ मुझे क्या होगा, वो तो तरीका नहीं है ना। हाँ जी, उछलना मकसूद नहीं है। हज़रत खुद अपना वाक्य बयान फरमाते हैं, हज़रत की ज़ुबान से जिक्र के बाद नारे निकलते थे, पहले वक्तों में अल्लाह का नारा निकलता था इब्तिदा में, बाद में वो इल्लल्लाह का नारा हो गया। इल्लल्लाह का नारा ऐसा निकलता कि वो पूरा जिस्म हिल जाता। तो वो जो है ना, मतलब यह कि ये फरमाया खुद के कहते, एक दफ़ा मुझे अपने शेख के सामने ये नारा निकला ना, इल्लल्लाह का, ये अल्लाह का नारा, उस वक्त अल्लाह का नारा निकला, तो कहते हजरत ने मेरी तरफ फरमाया कि तेरे इस डकारने से अल्लाह में क्या क्या होता है, मतलब तू जो इस तरह कर रहे तो क्या है, मतलब क्या अल्लाह पाक को क्या इसकी ज़रूरत है। यानी ये समझाना चाहे कि ये क्या चीज़ें हैं, ये जवायद है, इजाफी चीज़ें हैं, ये मकसूदी चीज़ें नहीं हैं, इसमें कोई बड़ाई नहीं समझना चाहिए। आजकल एक दुनिया इसमें फंसी हुई है और उसको क्या समझते हैं, सुल्तान रसकार समझते हैं, करते समझते हैं, नहीं समझते इसको, सुल्तान रसकार समझते हैं और साथ अटैच करते हैं कि 50,000 साल तक एक वली मेहनत करे तो जिस मुकाम पर पहुंचे सुल्तान रसकार वाले एकदम पहुंच जाते हैं। अब चलो ज़बरदस्त बात हो गई, अब अमल करने की ज़रूरत है मुफ्ती साहब, बस ठीक है, उछलते रहो काम होता जाएगा, काम बढ़ता जाएगा। तो जिस चीज़ की कोई कीमत नहीं है उसको कीमत ही बना दिया, और जिस चीज़ की कीमत है उसको कम कीमत बना दिया, तो ये हमाकत है या नहीं है, यही तो हमाकत चल रही है आजकल। आजकल बाकायदा लोग ऐसे महफिलों में जाते हैं जिसमें उछल कूद, ऐसे उछल कूद, तौबा अस्तगफिरुल्लाह, आदमी हैरान हो जाते हैं, बिल्कुल ड्रामा लगता है सब। हाँ जी, यहाँ पर एक साहब आए हुए थे इस तरह उछल कूद वाले, ये पास ही है हमारा चकमदद खान का इलाका है, एक साहब ने मुझे अपना वाक्य बताया, ख्वाजा खान मोहम्मद साहब रहमतुल्लाह अलैह के खलीफा, वो क्या वो मुरीद थे, वो जिसने मुझे वाक्य सुनाया, उनकी मस्जिद में आए थे वो लोग उछलने कूदने वाले, कहते मैंने आयतुल कुर्सी पढ़ी, अपने पर दम किया तो मुझ पर कुछ भी असर नहीं हुआ। तो उसने कहा जी मैं आपको मतलब जो है ना, आइए मैं आपको पर तवज्जो करता हूँ। तो मैं आगे हो गया, तो जितना वो कोशिश कर रहा था, मैं आयतुल कुर्सी पढ़ी थी, मुझ पर कुछ भी असर नहीं हुआ। हाँ जी, तो कहते हैं कि उसने कहा कि तेरे दिल से यह है, तुझ पर असर नहीं हो रहा। फिर मुझे कहा तेरे पीर कौन है, तो मैंने हजरत का ना, कहते ये उसी की वजह से है। तो बस कहते मेरे गुस्से की इंतहा नहीं रही, पठान आदमी थे, उसने कहा कि देखो तुम है हो यहाँ मेहमान, लिहाजा आपकी पहली गलती तुम आप है, लेकिन इसके बाद अगर तूने एक लफ्ज़ भी बोला ना तो फिर तेरी खैर नहीं है, फिर मेरा काम हो तेरा काम, ये बस फिर मेरी मर्जी होगी जो मैं आपके साथ करूँगा। हाँ जी, इसके बाद फिर किसी और की चीज़ की तवक्को न रखना, बस वो जल्दी जल्दी उधर से चले गए। सारी बात ख़त्म हो गई। असल बात यह है, लोगों ने पता नहीं ड्रामे बनाए हुए, यकीन जाने इतने बड़े ड्रामाबाजियाँ हैं, इतनी बड़ी ड्रामाबाजियाँ हैं कि मैं आपको क्या बताऊँ कहाँ कहाँ ये ड्रामाबाजियाँ चल रही हैं। तो ये बात है कि असल चीज़ क्या है, असल चीज़ तो यही, अल्लाह के सामने खड़े हो जाओ और ये देखो कि अल्लाह मियाँ मुझे देख रहे, कम अज़ कम है। क्यों, असल तो क्या है, अंताबुदुल्लाह का अन्न का तरा, तू ऐसे बात कर जैसे तू खुदा को देख रहा है, तेरे कैफियत ऐसी होनी चाहिए जैसे खुदा को देखने के वक्त होती, तेरे कैफियत ऐसी होनी चाहिए। हाँ अगर ये तुम्हारे लिए मुश्किल है और नहीं हो सकता तो ये तो यकीनी बात है ना कि अल्लाह तुझे देख रहा है, इसमें तो कोई शक ही नहीं है, इसके लिए तो किसी कैलकुलेशन की भी जरूरत नहीं है, अल्लाह तो तुझे देख ही रहा है, तो इसी का यकीन रखो। तो ये मतलब जो है ना वह असल चीज़ें ये हैं और हमने ये चीज़ें छोड़ दी हैं, अब क्या है इन चीज़ों के पीछे लगे हैं। इस तशरीह से यह हकीकत वाज हो गई कि अगर अल्लाह ताला की एक सिफत बसीर का अमल ध्यान और मराकबा और उसके हाजिर और नाजर होने का तस्वर बन जाए तो तन्हा यह हाल इंसानी ज़िंदगी को बुराइयों से रोकने की कितनी अजीम तासीर रखता है। यही हाल दूसरी सिफात इलाहिया का है। हज़रत ने यह मुराकबा हमें बिल्कुल इब्तिदा में दिया था, जब पहले जिक्र सिखाया तो अल्लाह अल्लाह का जिक्र के साथ अल्लाह ने फरमाया ये तस्वर करो कि अल्लाह मियाँ मुझे देख रहे हैं, अल्लाह मियाँ मुझे देख रहे हैं, बस। तो ये वाली बात सुभान अल्लाह, ये बड़ी बात है, अल्लाह ताला में हमारे हाल बना दे। हज़रत वाला रहमतुल्लाह अलैह अल्लाह ताला के हाजिर नाजिर जानने के मुराकबे के बहुत अकीद फरमाते थे। एक मरतबा राकिम से फरमाए हर वक्त अल्लाह ताला को हाजिर और नाजिर जाने। एक तालिब को एक वालनामे में तारीफ फरमाते आपको इन अवकात में से जो आपकी तालीम से फारिग हो थोड़ा वक्त मुकर्र करके हर रोज़ खा 15 मिनट क्यों न हो आँखें बंद करके अपने आप को खुदा के सामने समझ कर कि गोया हमको देख रहे हैं तसव्वुर कीजिए कि हम खुदा के सामने हैं। दूसरी ग्रामी नाम इसकी मजीद तशरीह फरमाते इस मराकबा से मकसूद यह है कि अल्लाह ताला के हाजिर नाजर होने का जो ईमान है वह अमलन मुसर हो जाए। अब आप आगे बढ़ें, अब ये कोशिश कीजिए कि नमाजों में कायम हो कि आप खुदा ताला की बारगाह में हाजिर हैं और वो आपको देख रहे हैं, इसलिए ज़रूरी है कि नियत करते वक्त दिल में तवज्जो कीजिए कि बंदा अब बारगाह इलाही में हाजिर है। अब मुझे आप बताएं कि वो लंबी लंबी तफसील मराकबात जो अगर हम करते हैं इसकी जगह छोटे छोटे मराकबात करें तो ये काम हासिल नहीं हो सकते, वो नताइज सर नताइज से हासिल हो सकते। तो और ये अमली मराकबात है, मतलब इसमें यानी कोई ऐसी बात नहीं कि कोई ये अकीदे को गए, बल्कि हज़रत मुजद्दल अफसानी रहमतुल्लाह के जितने भी मराकबात मैंने देखे हैं वो सब अकीदे को पुख्ता करने वाले मराकबात हैं। मैं एक एक चीज़ अल्हम्दुलिल्लाह 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 साबित कर सकता हूँ कि फ़लाँ अकीदे को पुख्ता कर रहे हैं, फ़लाँ अकीदे को पुख्ता कर रहे हैं, फ़लाँ अकीदे को पुख्ता कर रहे हैं, बिल्कुल सब चीज़ें हज़रत माशाल्लाह वो समझा रहे हैं। हाँ अलबत्ता उसकी सूरत मराकबों की है। अब मैं आपको बताऊं अब सूरत हाल क्या है। मुराकबे को फारसी में रटवाया जाता है और फारसी हमारी मादरी जुबान नहीं है, फारसी हमारी मादरी जुबान नहीं है। अब गैर मादरी जुबान में आप कोई चीज रटवा कर उससे वो नतीजा हासिल कर सकते हैं जो नतीजा आप अपने, बल्कि मादरी जुबान को भी दरमियान में न लाओ, मादरी जुबान भी एक हिजाब बन सकता है, सिर्फ ख्याल, सिर्फ ख्याल। अब देखो मुझे अगर देखते वक्त ही ऐनक नजर आ रही हो तो मुझे खुशी होगी, हालांकि देखने के लिए ऐनक मैं इस्तेमाल कर रहा हूं ना, लेकिन इस ऐनक इमेज में मुझे ऐनक अगर नजर आती होगी यानी हाल मतलब जिसको कहते मैं अगर देखूं और साथ साथ मुझे ऐनक भी नजर आने लगे तो क्या ख्याल है, मैं महसूस करूंगा खुशी, मैं कहूंगा नहीं। ऐनक ऐसी होनी चाहिए कि आपको ऐनक महसूस ही ना हो, फिर ये कमाल की ऐनक है। यानी ये जितना शीशा है या प्लास्टिक है इसकी जो एग्जिस्टेंस है वो आपके लिए ज़रूरी है इस चीज़ को हासिल करने के लिए, लेकिन इसका तस्वर आना ये आपके लिए हिजाब है, आपके लिए हिजाब है। तो जब इतनी नाजुक चीज़ भी हिजाब बन सकती है तो ज़ुबान तो बहुत बड़ी चीज़ है, क्या हिजाब नहीं बनेगी? ये मुझे डॉक्टर अरशद साहब ने बताया था, डॉक्टर अरशद साहब अल्लाह ताला उनको अजर दें, डॉक्टर है, मेडिकल स्पेशलिस्ट हैं। तो मेडिकल स्पेशलिस्ट या और वो है सूफ़ी, तो सूफ़ी जो होता है और डॉक्टर भी है, तो डॉक्टर के पास कौन नहीं आता? सारे आते हैं, बीमार तो सारे होते हैं, उनमें मशायख भी होते हैं। तो उनका चूंकि शौक है, तो जब भी किसी कोई शेख आता है तो उनसे इस्तफादा भी करते हैं, उनसे पूछते भी हैं और हर चीज़ मालूम करते हैं। तो मुझे कहते हैं, मुझे तो समझ नहीं आ रहा कि लोग आजकल क्या कर रहे हैं, लोग आजकल अल्फाज रट रहे हैं, उनको मुराकबे कह रहे हैं। ये मुझे डॉक्टर साहब ने बहुत पहले बताया था, लोग आजकल अल्फाज रट रहे हैं, उनको मुराकबे कह रहे हैं, हालांकि वो मुराकबा नहीं होता। ये बात है। इसके बजाय अगर हम इस तरह ये सीधे सीधे ये मुराकबात अगर हम करें, ये मतलब ज़ाहिर है इसके उसको नाम देने की ज़रूरत भी नहीं है, नाम देने की ज़रूरत भी नहीं है, काम की बात है। आप करते जाए और सुबहान लेते जाए, कौन सा स्टेज है जो आपके हासिल नहीं कर सकते? अच्छा, उसी तालिब ने एक मरतब लिखा कि अल्लाह ताला की कुर्बत तो इस मुराकबा के वजह से सांस से भी ज्यादा नज़दीक मालूम होती है, लेकिन बाज़ कोताहियाँ हो जाती हैं। तो तारीफ फरमाया, जब इंसान अल्लाह ताला को ऐसा हाजिर नाज़िर यकीन करता है तो उससे ज़रूरी अमाल साले की बजावरी महसूस क्यों करो सकती है? वो जब यकीन कर ले कि हर हाल में अल्लाह ताला देख रहे हैं और हमसे करीब है, तो उसको शर्मिंदा होना चाहिए कि सालत इस इनायत के बावजूद अमाल साले में कोताही क्यों हो। अगर फिर भी हालत न बदले तो मौत को पेश नज़र रखना चाहिए। देखो कुरान पाक, कुल नफ्स ज़ायक़तुल मौत, ये मुराकबा है नहीं है, हर वक्त हमने उनको सिर्फ चंद अल्फाज तक महदूद कर दिया। कुल नफ्सिन ज़ायक़तुल मौत, उसका जिक्र हम सिर्फ कब्र पे बयान करते वक्त करते हैं और अमलन इसकी तरफ ध्यान नहीं होता। तो अमलन इसको ध्यान मतलब लाने के लिए कुछ करना चाहिए और सोचने के एक दिन खुदा के सामने हाजिर होना और एक एक का जवाब देना है। इस वक्त बंदा अपनी कोताही का क्या जवाब देगा और फिर दुनिया की दौलत और सरवत जिसकी मोहब्बत में इंसान गिरफ्तार रहे क्या काम आएगी? उस वक्त सिर्फ आमाल सालेह काम देंगे, इससे खुदा का खौफ पैदा होगा इंशाअल्लाह ताला। अब मैं आपको एक बात बताऊं, है कुरान अल्हम्दुलिल्लाह, अपनी तरफ से बात नहीं बता रहा, अल्लाह जल्ल शान इरशाद फरमाते हैं, इन फी खल्क السماوات والارض واختلاف الليل والنهار لآيات للألباب الذين يذكرون الله قياما وقعودا ولا جنوبا يتفكرون في خلق السماوات والارض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار। कुरान पाक की आयत जिसमें अल्लाह पाक इरशाद फरमाते, बेशक कायनात की तखलीक में दिनों के लुट पैर में अकलमंदों के लिए निशानी है। और यह अकलमंद लोग कौन है? जो खड़े बैठे लेटे यानी हर हाल में अल्लाह को याद करने वाले हैं और कायनात की तखलीक में गौर व फिक्र करने वाले हैं। कायनात की तखलीक में गौर व फिक्र करने वाले हैं और फिर क्या होता है, उनके ज़ुबान से अदिल से बेसाख्त बात निकलती है, रब्बना मा खलकता सुबह रब्बना मा खलकता अज़ाबातिला, ए रब हमारे तूने तमाम चीज़ों को बेफायदा नहीं पैदा किया, सुबहानक तू पाक है इन तमाम चीज़ों से, फ़कीना अज़ाबन्नार पस हमें भी अज़ाब जहन्नम से निजात अता फरमाए। अब ज़रा गौर फरमाएँ, इसमें अल्लाह जल्ल शान उन्हें तदरीजी तौर पर एक चीज़ सिखाई। सबसे पहली बात, अक्लमंदी अख्तियार करनी चाहिए, अकलमंदी की तारीफ फरमाइए, अकलमंद के कायनात की तखलीक में और दिनों के उलट पैर में अकलमंदों के लिए निशानी है। तो इस अकलमंदी को इस्तेमाल करके ये निशानियां दरियाफ्त करनी चाहिए। अब एक काम हो गया, लेकिन ये अकलमंद कैसे बनोगे? हर वक्त अल्लाह को याद करना, इसका मतलब जिक्र के बगैर ये चीज हासिल नहीं हो सकती जिक्र के बगैर। ये चीज, अब ये जिक्र जो कराते सूफिया किराम, आखिर कोई वजह है ना। मैंने आपको मुराकबात की तफसील बताई ना, ये मुराकबात ठीक है, आपका जहन अल्हम्दुलिल्लाह सोच रहे कि मुझे ये करना चाहिए, आपके जहन पे इसका असर पड़ रहा है, लेकिन ये असर आपके जहन से दिल में उतर जाए, ये आपके जहन से दिल में उतर जाए, इसके लिए जिक्र का सहारा लेना जरूरी है। मैं आपको एक बात बताऊं, ये डॉक्टर साहबान बैठे हुए हैं, इनको पता है कि बाज़ दवाइयाँ कुछ ख़ास कैरियर पे बैठा के अंदर पहुँचाती हैं, उन ऑर्गन्स में पहुँचाई जाती है, बगैर उसके वो नहीं पहुँचती, ठीक है ना। तो इसी तरीके से दिल के लिए जो चीज़ मुफीद है, जिसके ज़रिए से आप मैसेज उतार सकते हैं दिल में, वो है अल्लाह का जिक्र। हाँ जी, आप सल्लम ने भी इरशाद फरमाया है कि हर चीज़ के लिए अल्लाह पाक ने सफाई का एक आला बनाया हुआ है, हर चीज़ के लिए उससे काला है, और दिल के लिए उससे काला कौन सा है, वो अल्लाह का जिक्र। इसका मतलब यह है कि अगर दिल को साफ करना हो, दिल में कोई चीज़ पहुँचाना हो, तो इसका तरीक़ाकार जिक्र का है। लिहाजा जिक्र के बाद जब यह फिक्र आएगा, समझ में आ गई ना बात, जिक्र के बाद जब यह फिक्र आएगा तो ये फिक्र साथ उतर जाएगा दिल में, और जब दिल मुतासर हो जाएगा तो फिर नफ्स को काबू करने की जो मेहनत है आसान हो जाएगी, नफ्स को काबू करने की जो मेहनत है आसान हो जाएगी। क्योंकि असाइनमेंट क्या है, अकलमंद वो है जिसने अपने नफ्स को काबू किया। अब देखो कुरान क्या कहते हैं, अकलमंद कौन है, कुरान ने कहा, और हदीस शरीफ क्या बता रहे, अकलमंद वो है जिसने जो अपने नफ्स को काबू किया, जिसने अपने नफ्स को काबू किया और आखिरत के लिए काम किया। इसका मतलब यह कि जिक्र और फिक्र के जरिए से जो अकलमंदी हासिल हो, उसके जरिए से आप अपने नफ्स को काबू कर सकते हैं। समझ में आ गई ना बात, अब जज्बो सलूक समझ में आ रहा है, जज्बो सलूक समझ में आ रहा है ना, कि जिक्र और फिक्र के जरिए से जो अकलमंदी हासिल हो, उस अकलमंदी को किस लिए इस्तेमाल करना चाहिए, उसको नफ्स को काबू करने के लिए इस्तेमाल करना चाहिए, और फिर नफ्स को काबू किस लिए काबू करना चाहिए, आखिरत के लिए अमल करने के करना है। ये जोक बन नहीं है कि आप इससे शोबदबाजी करें, आप 3 दिन कब्र में लेट जाएं, कुछ खाए पिए नहीं, और मशहूर शोहरत इख्तियार कर ले, जो 3 दिन उसने कुछ भी नहीं खाया पिया, 4 दिन कुछ भी नहीं खाया पिया, ये चीज़ें इन चीज़ों के लिए नहीं नफ्स को काबू करना। जोगियों ने नफ्स को काबू किया होता है ना, तो क्या होता है, बस उनको बस वही चीज़ हासिल हो जाती है, इससे ज़्यादा क्या, आखिरत में तो उनका कोई फ़ायदा नहीं है। लेकिन जिसने आखिरत के लिए काम किया, उसने कमा लिया, उसने अपनी आखिरत बना लिया। तो यही पर मतलब बात है कि इसके लिए काम करो। तो यहाँ पर हजरत फरमाते हैं, सुभानअल्लाह सुभानअल्लाह, उस वक्त सिर्फ आमाल साले काम देंगे, इससे खुदा का खौफ पैदा होगा इंशाअल्लाह ताला। मौलाना मसूद आलम साहब नदवी मरहूम तहरीर फरमाते हैं, किसी वक्त को मुकर करके अलम या आलम बे अन्नल्लाह यरा, अलम या आलम बे अन्नल्लाह यरा के मजमून को सोचा जाए, इस तफक्कुर का इस्तिलाही नाम मुराकबा है, इस तरफ तफक्कुर का इस्तिलाही नाम मुराकबा है, इस तसव्वुर का असर आमाल पर पड़ेगा, और हमर बल इस हैसियत से जद पड़ने लगेगी कि सब कुछ उसके सामने। यानी इस वक्त ये देखें, हज़रत जो मुराकबात बता रहे हैं, हज़रत जो मुराकबात का तारुफ कर रहे हैं, इसका बाकायदा अमली जोड़ साथ साथ समझा रहे हैं, अमली जोड़ साथ साथ समझा रहे हैं। यानी हम कोई विलावजा एक मेहनत नहीं कर रहे हैं, हर चीज़ का अपना अपना सिग्निफिकेंस है, उसके ज़रिए से हम उस चीज़ को हासिल कर सकते हैं। यहाँ पर भी ये फरमा रहे हैं कि इस तफक्कुर का इस्तिलाही नाम मुराकबा है, इस तसव्वुर का असर अमल पर पड़ेगा, और हर अमल पर उस हैसियत से जोर पड़ेगा पड़ेगी पढ़ने लगेगी, सब कुछ उसके सामने, अब हक को बातिल, सही व गलत, और जायज़ व नाजायज़ पर गौर करने का रुख बदल जाएगा, और हर वक्त अमल को वक़्त दिल को टटोलने लग जाएंगे कि मेरे अमल का कल्बी मकसद क्या है। इससे हुस्न नीयत पैदा होगा, और हदीस शरीफ की हिकमत कुल जाएगी, अला इन फिल जसद मुदगा इज़ा सलह सलह जसद कुल्लु वज़ा फसल फसल जसद कुल्लु। क्या ये बिदत है, गौर कीजिए, हो सके तो उस पर अमल भी कीजिए। ये नदवी आलम से कह रहे हैं ना, तो नदवी आलम ज़रा थोड़े से आज़ाद ख्याल होते थे, तो गोया कि उनको साथ साथ समझा भी रहे हैं कि ये क्या बिदत है। एक तालिब ने पूछा कि अल्लाह ताला के हाजिर नाजर होने की उनकी ज़ात आली पर यकीन और हुस्न ज़न की कैफियत में किस तरह तरक्की होगी। हज़रत शेख कुद्दुस रूह ने जवाब में काम फरमाया, इस तरह के आप हर रोज़ किसी ख़ास सुकून के वक़्त में थोड़ी देर इसका मराकब कि अल्लाह ताला हाजिर नाजर हैं और हर वक़्त हमको देख रहे हैं। एक साहब ने इस्तफ़सारन लिखा, अक्सर ये महसूस है कि ईमान अपना बहुत कमज़ोर है, जो पुख्तगी रसूख होना चाहिए था वो नहीं है, इसलिए नमाज और जिक्र वगैरह में जान मालूम नहीं होती, और जो मासी हो जाते हैं उसका सबब यही कमज़ोरी मालूम होती है। हुसूली तक़वियती ईमान और इसकी हलावत के लिए क्या तदाबीर इख्तियार की जाएँ। हज़रत शेख रहमतुल्लाह ने फरमाया, सही है, अल्लाह ताला के हाज़िर नाज़िर होने के यानी यकीन की कमी है। आप तन्हाई में किसी वक्त कम अज़ कम आध घंटे बावजू बैठ कर आँखें बंद करके पहले इस्तग़फ़ार करें 12 मरतबा, फिर 12 मरतबा दुरूद पढ़े, फिर यह मुराकबा करें और सोचें कि अल्लाह ताला हमको देख रहे हैं, अल्लाह ताला आपके पास हैं, आपकी हर आवाज़ अल्लाह ताला सुन रहे हैं और आपकी हर हालत देख रहे हैं। अगर आध घंटा का वक्त न मिले तो 10 मिनट 15 मिनट जिस कदर हो सके इसको मुकर्रर कर लीजिएगा। अब इसका मतलब ये है, देखें बात क्या है। ये जो हज़रत ने पहले जो कुछ चीज़ें बताईं कि ये कर लो, मसलन क्या फरमाया, ये तन्हाई में किसी वक्त बैठकर आंखें बंद कर पहले इस्तग़फ़ार करें 12 मरतबा, फिर 12 मरतबा दुरूद पढ़े, फिर ये मुराकबा करें। ये इस्तग़फ़ार और दुरूद ये वैसे नहीं फरमा रहे हैं, तजुर्बे की बातें। इस्तग़फ़ार क्या है, ये असल में अल्लाह जल्ल शानों के सामने हमने अपना हिजाब जो बनाए हुआ है ना गुनाह का, उसको हटाने का इंतज़ाम है कि अब हम अल्लाह के सामने हाज़िर हो रहे हैं, ये हिजाब न रहे, जो गुनाहों के हिजाब न रहे, इस्तग़फ़ार कर लो। फिर इसके बाद दुरूद शरीफ क्या है, ये अल्लाह ताला की रहमत को मुतवज्जे करने के लिए। जब आप रहमतुल आलमीन पर दुरूद भेजेंगे तो अल्लाह ताला की रहमत आपकी तरफ मुतवज्जे हो जाएगी, अल्लाह ताला की रहमत आपकी तरफ मुतवज्जे हो जाएगी। अब जब अल्लाह की रहमत आपके, असल में हम लोग क्या करते हैं, हम इस चीज़ को चूंकि ज़हनी अहमियत नहीं देते, हमें मालूम नहीं होता कि हम क्या कर रहे हैं, हम सिर्फ एक बोझ समझ कर जल्दी 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 सूरह इख़लास पढ़ लेते हैं, या दुरूद शरीफ पढ़ लेते हैं, या सूरह फातिहा पढ़ लेते हैं, वो इसके साथ वो कनेक्शन जो होना चाहिए वो नहीं होता। जब आपका कनेक्शन सामने आ जाएगा कि ये तो मेरी सफाई हो रही है, हिजाब दूर हो रहे हैं इस्तग़फ़ार, और यकीन कसम का कर कहता हूँ कि हिजाब दूर हो रहे हैं। इस्तग़फ़ार मामूली चीज़ नहीं है, बहुत बड़ी चीज़ है। अल्लाह जल्ल शानू और आपके दरमियान जो तेरा नफ्स और उसके गुनाह हिजाब बन चुके हैं, आप अपने नफ्स की इस्लाह के लिए बैठ गए हैं, अब इस हिजाब को जो गुनाह कर चुके हैं इसको पहले दूर कर लो, अल्लाह की रहमत को अपनी तरफ मुतवज्जे कर लो, फिर उस काम को करो जो उसका ज़रिया है, इंशाअल्लाह अल्लाह पाक उस ज़रिए के अंदर असर डाल लेगा, अल्लाह ताला उस ज़रिए के अंदर असर डाल लेगा। तो ये हज़रत ने माशाल्लाह फरमा दिया। अब अल्लाह ताला हम सबको इसकी समझने की तौफीक अता फरमाए कि इन हज़रात ने ये चीज़ें बड़ी अमली बनाई है। हज़रत मुजद्दद साहब रहमतुल्लाह अलैह ने भी यही काम किया है। मसला क्या है, ये हमारे अपने ही गड़बड़ है कि हम किसी चीज़ को किस नुक्ता नज़र से देखते हैं। अगर हमने बुजुर्गी हासिल करनी हो तो जो हो रहा है ठीक हो रहा है, क्योंकि बुजुर्गी का सोच तो इसके ज़रिए से हासिल होता है कि हवाओं में उड़े, बस हवाओं में उड़ते रहो, उड़ते रहो, उड़ते रहो, नीचे आओ ही ना, नीचे आने के लिए ज़रूरत ही नहीं है, ऊपर ही उड़ते रहो। नहीं भाई, ये मामला नहीं है, हज़रत ने तो ये नहीं फरमाया था। हाँ जी, हज़रत ने तो ये नहीं फरमाया था। हज़रत ने तो जो गोशमाली की है मकतूब नंबर 287 में, वो अच्छी तरह काफ़ी होने चाहिए कि मकसूद हमारा जज़्ब पैदा करना नहीं, बल्कि जज़्ब इसलिए है कि नफ्स की इस्लाह हो जाए, सलूक तो कर लें। और सलूक कैसे त्यौहार है, देखो कितने आसानी के साथ सारी चीज़ें बता रहे हैं, कितने आसानी के साथ ये चीज़ें बता रहे हैं। میں آپ سے عرض کروں دیکھو نا یہ کیا ہے، یہ کتاب ہے تربیت السالک، انشاءاللہ آپ اس سے کچھ پڑھیں گے انشاءاللہ. یہ سلوک کی کتاب ہے، سب تربیت السالک، نام کیا ہے تربیت السالک، سالک کی تربیت. سالک کی تربیت کیا ہوتی ہے؟ سلوک ہوتا ہے نا. تو یہ سلوک کی کتاب ہے. اب سلوک کی کتاب کیا ہے دیکھو میں آپ کو بتاؤں، مقامات، مقامات کی باتیں ہو رہی ہیں نا، مقامات سلوک کی. اب وہ جو مقامات سلوک ہیں آپ نے طے کرنے ہیں، لیکن کیسے طے کرنے ہیں اس کے لیے چند باتیں انسان کو ذہن میں لانی چاہیے. نمبر ایک، سارے لوگ ایک جیسے نہیں. پہلی بات کیا ہے؟ سارے لوگ ایک جیسے نہیں، سارے لوگ ایک جیسے ماحولوں میں نہیں. دوسری بات ہو گئی، اس وجہ سے سب لوگوں اور سب لوگ کی صلاحیت ایک نہیں. تیسری بات ہو گئی، اور سب لوگ کے عیوب جو ہیں خاص خاص وہ بھی ایک جیسے نہیں. تو کیا سب کا علاج ایک جیسا ہو سکتا ہے؟ سب کا علاج ایک جیسا نہیں ہو سکتا. اب اگر ہم سب مراقبات اس طرح سب کو گزروا دیں اور کہتے بس جی آپ کامل ہو گئے، یہ کتنی بھول ہے. وہ تو تیاری ہے، تیاری ہو گئی. اب کیا ہے؟ اس کی پارٹیکولر عیوب کی اصلاح، یہ شیخ کی ذمہ داری ہے. اس کے پارٹیکولر جو اس شخص کی اپنی عیوب، اپنے عیوب ہیں، اس کی اصلاح جو ہے نا وہ کیا ہے؟ وہ شیخ کی ذمہ داری ہے. اب اس کے لیے مرید کی کیا ذمہ داری ہے؟ اپنا حال بتانا. شیخ کی ذمہ داری کیا ہے؟ اس سے پک کرنا کہ اس کا اصل مسئلہ کیا ہے. میں آپ کو ایک مثال دوں، بڑے عمدہ مثال آ گیا ہے. یہ کمپیوٹر والے جانتے ہیں ساتھ بیٹھے ہوئے، یہ موبائل کس اصول پہ چل رہا ہے؟ وہ چھوڑے آپ بہت دور چلے گئے. آپ دیکھیں میں آپ کو بتاؤں، میرے پاس موبائل ہے اور بوسٹر سے لگے ہوئے ہیں، مطلب وہ جو اپنے اس، تو ادھر ادھر ادھر، مطلب ظاہر ہے کوئی بھی مطلب جو ہے مطلب اس سے وہ مجھے سگنل مل رہے ہیں نا. اب مجھے جو سگنل مل رہا ہے تو یہ مجھے اگر تین بوسٹر اگر مجھے میرے سگنل لے رہے ہیں تو دور بیٹھ کر وہ دیکھ سکتا ہے نا کہ یہ کہاں سے کر رہے ہیں. ایکویشن بن سکتی ہے نا کہ دیکھو ادھر یہ والے بھی پکڑ رہے ہیں، یہ والے بھی پکڑ رہے ہیں، یہ والے بھی پکڑ رہے ہیں، تو ان کا آپس میں پھر یہ کہاں پر ہو سکتا ہے. تو اس سے ہم میٹروں میں بھی فاصلہ معلوم کر سکتے ہیں کہ یہ فلاں جگہ پر ہے، ٹھیک ہے نا. تو اسی طریقے سے مجھے اگر ایک ایپ بھی بتا دے، دوسرا بھی بتا دے، تیسرا بھی بتا دے، تو اس سے نتیجہ نکل سکتا ہے نا کہ اس میں اصل بیماری کیا ہے. جہاں کی بیماری ہے، باہ کی بیماری ہے، تکبر ہے، یا مطلب یہ ہے کہ وہ جس کو کہتے ہیں نا وہ سستی ہے، مطلب کون سی بیماری ہے. وہ بیماری پک ہو جائے گی اگر شیخ کامل ہوگا، اگر شیخ محقق ہوگا. تو کیا ہوگا؟ اس سے وہ پک کرے گا کہ اصل چیز کیا ہے، اس کی بیماری اصل کیا ہے. اب شیخ اس کو وہ جو چیز ہوگی، آپ صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا، فرمایا جھوٹ نہ بولو، بس ان کی اصل چیز پکڑ لی. کسی کو فرمایا غصہ نہ کرو. اب اس کی جتنی بھی چیزیں اس کے اندر وہ کور ہو رہی تھی، کیونکہ جو مسائل تھے وہ اس کے ساتھ وہ مطلب آ رہے تھے. تو اسی طریقے سے شیخ کا کام بھی ہوتا ہے کہ وہ، تو اب حضرت کیا کرتے ہیں؟ حضرت وہ فرماتے تھے اپنے جتنے عیوب ہیں وہ سب مجھے لکھ لو، لکھ کر بھیجو. اب جب وہ عیوب لکھ کر بھیجتا تھا تو حضرت فرماتے اچھا اس پر محنت کرو. اب اس پر محنت کا طریقہ بتاتے، جب طریقہ بتاتے تو اس کے بعد پھر اس کے کچھ حالات میں تبدیلیاں آتی، وہ تبدیلی شدہ حالات کے بارے میں انفارم کرتے کہ یہ ہو رہا ہے، یہ ہو رہا ہے. اس تبدیلی سے حضرت اندازہ کر لیتے کہ اس کا اصل چیز کیا ہے. خط کے ذریعے سے علاج، یہ جو حضرت تانوی رحمۃ اللہ علیہ نے یہ نقطہ نکالا ہے، صحیح بات ہے، بہت بڑی بات ہے. یعنی اس دور کے لیے اب اندازہ کر لیں کیا اس وقت لوگوں کے لیے ممکن ہے کہ لوگ جا کر خانقاہوں کے اندر لمبے لمبے عرصے گزارے. مشکل تھا، دور آنے والا تھا ایسا. تو پھر کیا ہوا؟ حضرت تانوی رحمۃ اللہ علیہ پہلے وقت میں آئے، خط کے ذریعے سے اس نظام کو قائم کر دیا کہ خط کے ذریعے سے باقاعدہ پتہ چل سکتا ہے کہ کیا کون ہے. میں آپ کو ایک مثال دے دوں، حضرت کو ایک شخص نے خط لکھا کہ میرے मेरा बेटा फोत हो गया है, उनके लिए मगफरत की दुआ कर ले, और कुछ अपने और अहवाल बता कर कहा कि अपने नौजवान बहू पर बहुत तरसाता है। हजरत ने ख़त का जवाब जो दिया तो साथ ये भी फरमाया कि आपके इस बात में कि नौजवान बहू पर तरसाता है, इसमें शहवत की बू आ रही है, तौबा कर लो और अपने आप को अपने आप की हिफाजत कर लो। अब अंदाज़ा करें, बात समझ में आ रही, कैसे ख़त से पकड़ लिया। ये होता है मुहक्किक शेख। तो अब ये कि मतलब इसी तरीके से ये हजरात ख़त के ज़रिए पकड़ लेते। अब आजकल के दौर में व्हाट्सएप है, ईमेल है, टेलीफोन है, ये चीज़ें हैं जो उससे ज़्यादा तेज़ रफ्तार है, उस दौर से ज़्यादा तेज़ रफ्तार है। तो आजकल सुभान अल्लाह, पहले ये होता था कि इंडिया बहुत बड़ा मुल्क था और हजरत के लाखों मुरीद थे, खतूत आते और जाते थे, उसके ज़रिए से उन लोगों की इस्लाह हुआ करती थी अल्हम्दुलिल्लाह। असर इतना ज़्यादा था कि लोग कहते थे कि हमें अंदाज़ा हो जाता था कि ख़त पहुंच गया है, कैसे हमारी हालत में तब्दीली आ जाती है, वो मिन जाने बिल्ला जो अल्लाह पाक की मदद होती है ना, वो आ जाती तो हमारी हालत में तब्दीली आ जाती। इसको लोग तवज्जो भी कहते हैं, खुदा के बंदो आसान आसान बात करो, अल्लाह पाक की रहमत में तवज्जो, आसान आसान बता कि बल्ले आप कन्फ्यूज ना हो। हाँ जी, तो बहरहाल ये है कि वो इस्लाह की तरफ मजीद बढ़ते। अब ये चीज़ अब अल्हम्दुलिल्लाह इससे भी ज़्यादा एक्टिव प्रोसीजर आ गया है, और वो क्या है, ये तमाम चीज़ें ज़राए हैं। अब पूरी दुनिया ग्लोबल विलेज बन गया। अब कोई इंग्लैंड में बैठ रहा है ये बयान सुन रहा है, कोई अमेरिका में बैठा हुआ ये बयान सुन रहा है, कोई इंडिया में बैठा हुआ ये बयान सुन रहा है, मैं ये बात भी सुन रहे होंगे जो मैं कह रहा हूँ आज, कोई सऊदी अरब में बैठा हुआ ये बयान सुन रहा है, हाँ जी, कोई कराची में बैठा हुआ ये सुन रहा है, और कोई मेरे खानका के करीब भी बैठ कर नहीं सुन रहा। समझ में आ गया बात, किस्मत अपनी अपनी किस्मत है। हाँ जी, तो बहरहाल ये है कि मैं इसलिए अर्ज़ करता हूँ कि अब अल्लाह पाक ने चीज़ें बहुत आसान कर दी हैं, तो क्या अब शिकायत हो सकती है कि काम नहीं हो सकता। हाँ जी, नहीं, शिकायत नहीं हो सकती। हम लोग नहीं काम करना चाहते हैं, अल्लाह तो बड़े मेहरबान है, अल्लाह ने तो बहुत माशाल्लाह निज़ाम बनाए हुए हैं, इस्लाह के निज़ाम बनाए हुए हैं, लेकिन मकसद क्या है, हमें उन चीज़ों से फ़ायदा उठाना चाहिए। अब मैं आपको एक बात बताऊँ, मेरी एक बहन फोत हो गई, अल्लाह ताला उनकी मगफरत फरमाए, आप सब भी आमीन करें, उनके लिए दुआ हो जाएगी। तो उनने ख्वाब देखा, ख्वाब ये देखा कि मैंने दो शादियां और किए, एक अमेरिका से की और एक सऊदी अरब से की, और तीनों अपने आपस में बड़ी हंसी खुशी गुजर कर रही हैं। कहते मैं हैरान हूँ कि सोकन आपस में कैसे इतने आपस में मोहब्बत के साथ रह रही हैं, ये क्या बात है। उसने मुझे ख्वाब सुनाया, मैंने कहा डरना नहीं चाहिए, मैंने दो शादियाँ और नहीं करनी, ये असल में सऊदी अरब की जो शादी है दीन है, और जो अमेरिका की शादी है टेक्नोलॉजी है, और इंशाल्लाह हमारी खानकाह में टेक्नोलॉजी और दीन ये मिलता रहेगा, इसमें कोई टकराव नहीं आएगा इंशाल्लाह, अल्हम्दुलिल्लाह ये सारी चीज़ें साथ साथ चलेंगी। तो ये असल बात यह कि आजकल के दौर में तो बड़ी आसानियाँ आ गई हैं, अब तो कन्फ्यूजन वाली बातें ख़त्म होनी चाहिए। अब तो माशाल्लाह बैठे बैठे अल्हम्दुलिल्लाह घरों में ये सारी चीज़ें, अल्हम्दुलिल्लाह बाज़ हज़रात हैं वो डायरेक्ट नहीं सुन पाते उनके टाइमिंग के लिहाज से, मिसाल के तौर पर इंग्लैंड वालों के टाइमिंग हमसे मुख्तलिफ हैं, अमरीका वालों के टाइम, अब उस वक्त अमरीका वाले शायद सो रहे हों, ठीक है कुछ जाग भी रहोगे, लेकिन मैंने कहा मुमकिन है, टाइमिंग्स मुख्तलिफ हैं कैनेडा वाले। अब ये जो है ना, मतलब ये है कि वो फिर क्या करते हैं, उसको दूसरे वक्त में सो लेते, आप तो उधर सुनते थे ना कि बाद में सुनते थे, उसी वक्त सुनते थे, हाँ जी सही, ये भी अमेरिका में थे तो मतलब मेरे ये कि ये चीज़ होती है, ये चीज़ होती है। तो अब इसका मतलब ये है कि ये चीज़ मुमकिन है कि बाद में भी सुन लिया जाए, कोई मुश्किल नहीं है, लेकिन अपनी इस्लाह की नहीं ऐसे सुने। जब भी हम अपने इस्लाह के लिए कोई कदम बढ़ाते हैं तो अल्लाह ताला सुभान अल्लाह बड़ी रहमत के साथ देखते हैं, क्योंकि अल्लाह ताला हमसे ज़्यादा मेहरबान है। اللہ تعالیٰ خود فرماتے ہیں والذین جاہدوا فینا لنہدینہم سبلنا، والذین جاہدوا فینا کے الفاظ میں اتنا زور نہیں ہے جتنا لنہدینہم ہے، کیونکہ ہم تو عام لوگ ہیں نا، ہم تو اپنے طور سے کوشش کریں گے جتنی کریں گے نا، والذین جاہدوا فینا ہم کوشش کر رہے ہیں، وہ صرف کوشش کی طرف اشارہ، لیکن لنہدینہم ضرور بے ضرور ہم ہدایت کے رستے سجائیں گے، تو اللہ تعالیٰ ہم پر ہم سے زیادہ مہربان ہے، اس وجہ سے یہ گلہ نہیں کرنا چاہیے کہ ہم کچھ کرنا چاہیں گے اور اللہ پاک نہیں، ایسا نہیں، ایسا نہیں. حضرت ثانی رحمۃ اللہ اس موقع پر ایک شعر پڑھمایا کرتے تھے، بڑی بڑا عمدہ شعر ہے، کسی کا تھا حضرت، ہاں جی، کہ وہ جو ہے نا وہ تجھ سے کیا بیر تھا گر تو کسی قابل ہوتا، ہاں جی، کیا ان کے الطاف، ہاں شعری، ہاں شہیدی تو ہے مائل سب پر، ان کے الطاف شہیدی تو ہیں مائل سب پر، شہیدی کو انعام تھا، ان کو ان کے الطاف شہیدی تو ہیں مائل سب پر، تجھ سے کیا بیر تھا اگر تو کسی قابل ہوتا، اگر تو چاہتا ہے کہ تیری اصلاح ہو جائے، بزرگ بننے کے لیے نہیں، اصلاح کے لیے. حضرت ثانی رحمۃ اللہ علیہ اس کا بہت وضاحت کے ساتھ اعلان فرماتے ہیں، بھائی جو بزرگ بننا چاہتے میرے پاس نہ ہے، میں بزرگ نہیں بنا تھا، میں بزرگ نہیں مانتا، ہاں کوئی انسان بننا چاہتے ہیں انشاءاللہ اس خدمت کے لیے میں بیٹھا ہوں، جو بھی آنا چاہے انشاءاللہ اس کے لیے میں کوشش کروں گا، جو انسان بننے کے لیے آئے گا، انسان کوئی معمولی بات ہے؟ لقد خلقنا الانسان فی احسن تقویم، ذرا اپنے اس کو تو دیکھو، پھر دیکھو کہ آپ سے کیا بنتا ہے، اشرف المخلوقات، خلیفۃ اللہ فی الارض. لہذا انسان بننے کے لیے تو بس اگر ہم لوگ اپنے آپ کا ایک ٹارگیٹ بنا دے کہ مثلا خانقاہ آ رہے ہیں ہم، ظاہر مطلب ہر وقت خانقاہ یعنی لوگ آتے رہتے ہیں، گھر سے چلتے ہی نیت کرے اپنی اصلاح کی، اور کرتے ہیں الحمدللہ کرتے ہیں، فائدہ بھی پھر ہوتا ہے، گھر سے چلتے وقت نیت کرنی ہے اپنی اصلاح کے لیے جا رہا ہوں، کسی اور کی اصلاح کے لیے نہیں، اپنی اصلاح کے لیے جا رہا ہوں، بس اس کی نیت کر لیں تو انشاءاللہ اللہ جل شانہ اس پر ثمر بھی مرتب فرمائیں گے، یہ کوئی ایسی بات نہیں ہے. الحمدللہ ہم اپنے سامنے دیکھتے تھے کیسے حضرت کے پاس ایسے لوگ آتے تھے جو ڈرنک کیا کرتے تھے، ان لوگ کا شراب پر پابندی نہیں تھی، مطلب ظاہر وہ تو بعد میں لگی ہے، پروفیسر حضرات ہوتے تھے وہ آ کر اوٹ پٹھانگ باتیں بھی کیا کرتے تھے، حضرت کے ساتھ بحث بھی کیا کرتے تھے، حضرت ان کی باتیں سنتے تھے، بار بار سنتے تھے، بار بار، حتیٰ کہ پھر بعد میں ایسا ہو جاتا کہ وہ بھی حضرت کی باتیں سننا شروع کر لیتے تھے، پہلے خود سناتے تھے پھر بعد میں وہ حضرت کی باتیں سننا شروع کر لیتے، جب حضرت کی باتیں سننا شروع کر لیتے تو کیا تبدیلی پہلے آتی، جیسے بھی ہوتے جب حضرت کے پاس آتے تو رومال اپنے سر پہ باندھ لیتے، بس یہ تبدیلی پہلے آ گئی، آج رومال اپنے سر پہ باندھ لیا، حضرت کے سامنے بادب بیٹھنا شروع ہو گئے، آہستہ آہستہ قریب آ گئے، قریب آ گئے، حضرت سے کہا جی حضرت ہمیں بھی وظیفہ دے دیں، اچھا جی حضرت نے وظیفہ دے دیا، کبھی ان کے لیے وہ آئے، وہ اپنے گھر کے کوئی مطلب ظاہر مسئلہ لے کے آئے، حضرت یہ مسئلہ ہے، حضرت نے اس کے لیے دعا فرمائی، اس طرح ہوتے ہوتے سبحان اللہ کسی کے نہ سننے سے خود ہی شوق ہونے سے بیعت ہو جائے، اور بیعت ہوتے ہوتے سبحان اللہ محنت کرتے کرتے خلیفہ بھی بن جاتے. تو مقصد میرے یہ ہے کہ دیکھو نا یہ کون لوگ تھے، وہی لوگ تو تھے. حضرت کے ہاں یہ محفل اس طرح سنجیدہ نہیں ہوا کرتی ہمارے سامنے جس طرح آپ حضرات سنجیدہ بیٹھے، ماشاءاللہ ہونا اس طرح چاہیے، نہیں کہ میں نے کہا اگر سنجیدگی شروع کر لو، لیکن اصل میں حضرت کے سامنے جو لوگ تھے وہ اور تھے، وہ حضرت کے سامنے وہ طبقہ تھا جو ہر برائی کر سکتا تھا، ہاں جی، لیکن اللہ تعالیٰ نے حضرت کے سامنے جب ان کو پہنچایا اور حضرت کا مزاج ایسے بنایا کہ ماشاءاللہ ان کا دل رکھنے کے لیے کبھی لطیفے سنا رہے ہیں، کبھی ہنسی کی باتیں ہو رہی ہیں، کبھی کیا ہو رہا ہے، کبھی ان کی باتیں سن رہے ہیں، یہ چیز ایسے ہوتی تھی، تو کیا ہے آہستہ آہستہ ہوتے ہوتے ماشاءاللہ وہ کام کے لوگ بن جاتے. تو ایک دفعہ ایسے ہوا ہم کسی شادی پہ گئے تھے، یہ بھی ہمارے ساتھ حضرت بھی تشریف لائے تھے ہمارے ساتھ، تو محفل میں اس طرح ہمارے بیٹھے ہوتے تھے، اب گپ شپ کی محفل چل رہی تھی، ایک ذرا تھوڑا سا تنقیدی مزاج کا آدمی وہ بھی ساتھ گیا تھا ہمارے، وہ بہت پریشان ہو گیا کہ کون سا طریقہ ہے، باہر آ کر کہتے ہیں کون سے پیر ہے، इस तरह पीर होता है, देखो ना खुद भी हंसता है दूसरे को भी हंसाता रहता है, ये कोई तरीका है? तो उसको मैंने कहा हमजा खान सुनो, याद रखो ये वो लोग हैं जो दुनिया की हर बुराई कर सकते हैं। अगर हजरत ने चंद लतीफ़ों पे उनको टरखा कर अपने साथ बैठने पे मजबूर कर दिया, उनको उन बुराई से रोक दिया, तो अच्छा काम क्या है, बुरा काम क्या? खैर उनको पता नहीं कि पता चला है नहीं चला, लेकिन बाहर रुक गया, बात ख़त्म हो गई। और अल्लाह का शुक्र है फिर तो ऐसा हुआ, फिर तो ऐसा हुआ कि हज़रत के ऐसे आशिक हो गए। वो एक दिन मैं उनके कमरे में गया था, मुझे बिदअत ही कहते थे, मुझे बिदअत ही कहते थे, लेकिन मोहब्बत इतना करते अगर मैं उनके कमरे में ना जाता तो लड़ते। यानी अजीब व गरीब बातें, अभी पठानों में अजीब अजीब बातें होती हैं। हाँ जी, मतलब यह है कि वो मुझे बिदअत ही कहते लेकिन मोहब्बत इतना करते थे। तो खैर मैं एक दिन गया हूँ, मुझे कहते ये डॉक्टर फिदा साहब मुझे क्यों नहीं मौलाना के पास ले जाता? मैंने कहा क्यों, तेरे पैर नहीं है? कहते नहीं मैं बैत होना चाहता हूँ। मैंने कहा गपशप नहीं लगानी इसमें। कहते गपशप नहीं लगाता, मैं जब भी सोता हूँ मौलाना हज़र, जब भी सोता हूँ मौलाना हज़र, ये मुझे तब छोड़ेंगे जब मुझे बैत करेंगे। मैं समझ गया कि दिल से कह रहा है। मैं डॉक्टर फिदा साहब के पास चले गया, मैंने कहा डॉक्टर साहब ये हमजा खान को ले जाते हैं ना बैत के लिए, झूठ कहता है, नखरे करता है। मैंने कहा नहीं हज़रत मुझे पता चल गया, ठीक कह रहे हैं, अच्छा फिर अभी चलते हैं। डॉक्टर साहब आए, डॉक्टर साहब ने उनको भाई तैयार हो जाओ चलते हैं। खैर हम उनको ले गए, हज़रत माशाल्लाह तशरीफ़ फरमाते, इशराक के लिए बैठे हुए थे, खुतूत के जवाब ले कर। तो डॉक्टर साहब ने अंदर मुँह करके हम दोनों अंदर चले गए, फरमाए हज़रत मैं ये पंचपीरी लेके आया हूँ, इसको यकपीरी बना दे। अच्छा हमने कहा अच्छा अच्छा आ जाओ आ जाओ, अंदर चले गए, बैठ गए हम। इशराक की नमाज जब हो गई तो इशराक की नमाज के बाद उनको बताया आओ हमजा खान पांच पीर तो आपके पहले से छठे में हो जाऊंगा। उनके साथ भी गपशप लगाई आज, लेकिन फिर हमजा खान बन चुके थे माशाल्लाह। फिर बैत हो गए, जब बैत हो गए तो हज़रत ने जब उनके अहवाल सुने ना, कुछ मामूलात और अहवाल सुने, तो हज़रत ने एक दर्जा ऊँचा जिक्र दे दिया। तो बाहर आ गया, मैंने कहा हमजा खान बेहद का भी मुबारक हो और प्रमोशन का भी। मैंने कहा प्रमोशन की बात कहाँ से आ गई? मैंने कहा मुझे पता है, ज़ाहिर आपको तो पता नहीं, मुझे पता है कि आपको एक दर्जा ऊँचा जिक्र दिया गया। खैर माशाल्लाह फिर तो ऐसे आशिक हो गए कि हज़रत के देखे बगैर गुजारा नहीं होता था। हाँ जी ये हालत है, बुज़ुर्ग यही काम करते हैं, अल्लाह के साथ मिलाते ये काम करते हैं। तो बस यही हमारा, और हमने कौन सा है उछलने कूदने तो मकसूद नहीं है, मकसूद तो अल्लाह का बनना है, और बस यही काम हमारे हज़रात करते हैं। अल्लाह ताला हमें भी उनसे यही चीज़ लेने की तौफीक अता फरमाए, बुनियादी चीज़ यही है। अल्लाह ताला मुझे भी आप सबको भी कबूल फरमा दे। अब हम इंशाल्लाह दूसरी किताब है तरबियतुस्सालिक, जो इसका मैंने जिक्र किया कि ये क्या है, ये सलूक की किताब है। हाँ जी माशाल्लाह, बाद वफात शेख अव्वल रुजू बशेख आखिर। एक खदशा सवाल, एक खदशा दिल में पैदा हो गया है, वो एक खुदाम वाला की तरफ रुजू करने के बाद कभी कभी दिल में एक ख़तरा आता रहा कि मेरे रुजू कहीं बुजुर्गान तरीक के खिलाफ मर्जी ना हो, लेकिन मैं दिल को यह समझाता था कि मेरे मुर्शिद तो खुद ही फरमाते थे कि जहाँ अच्छी चीज़ मिल जाए ले लो, इसके अलावा मुझे मुर्शिद से सुई अकीदत तो है नहीं, अलबत्त इनकी वफात से मजबूरी हो गई। दूसरे मैंने जिस तरफ रुजू किया वह हर बार से बंजला मुर्शिद साबिक के हैं, सिलसिला ख़ानदान के अतबार से भी, अकायद के लिहाज से भी, और फिर अगर कोई कबाहत होती तो अब ज़रूरी ही मुझको मना फरमाते, मगर बाज़ अकाबिर के मलफूजात देखने से पाया गया कि बावजूद इसके भी नाखुशी का सबब हुआ, जैसे कि मिर्ज़ा मज़हर जान जाना रहमतुल्लाह के मलफूजात पर मंदरज है। जवाब, वो क्या है, इस इबारत के साथ ये ख़त भी आना चाहिए। वो क्या है, इस इबारत के साथ ये ख़त भी आना चाहिए। देखिए क्या ज़बरदस्त तहकीक है ना, मुहक्किक़ किसको कहते हैं ना, मतलब ज़ाहिर वो पहले उसके माँ बात मालूम कर ले कि आखिर वो क्या कहना चाहते हैं। सवाल, अगरचे बड़ों के मामलात से हम जैसे कमज़रफों को क्या नस्बत, काम खलजान पैदा हो गया है, रफ़ खलजान के लिए मलाजमान आली जनाब मैं अर्ज़ करता हूँ आप कुछ इरशाद फरमाएं तो इससे मेरे दिल को तस्कीन हो जाएगी। जवाब, इस इबारत का इंतज़ार है। अब इन दोनों जवाब के बाद दोनों तनकीद का जवाब आया। بندہ بقصور اگندہ نہایت ضعیف الحافظ ہے، نہ مجھے ان ملفوظات کے نام یاد ہے، نہ کہیں میں نے ان کا پتہ لکھا، سخت ایرانیوں کی جواب کیا عرض کرے۔ ملفوظہ حضرت مرزا صاحب جو اس وقت موجود تھا اپنے گمان پر دیکھنا شروع کیا، مگر جہاں سے غالب تھا دیکھا کچھ پتہ نہ چلا، نہایت ندامت ہوئی کہ بے سوچ سمجھے کیوں میں نے لکھ دیا، اب کیا جواب دوں گا۔ اسی یاس کی حالت میں ورگردانی کر کے دربیان استفادہ حضرت ایشاں از حضرت حافظ سعد اللہ رحمۃ اللہ علیہ میں صفحہ نمبر 28 کے آخر دو سطروں پر نظر پڑی۔ یہ کتاب مصنف حضرت شاہ غلام علی صاحب رحمۃ اللہ علیہ دربیان حالات و مقامات حضرت مرزا صاحب مطبوعہ مطبع احمدی 1269 بجری ہے، جس کا نام کچھ نام نہیں ہے، چونکہ آخر ورق کتاب کا نہیں ہے، یہ بھی میں نہیں معلوم ہو سکی کہاں کا چھاپا ہے۔ بہرحال اس کی عبارت بلف ذہن نفذ کرتا ہوں۔ وہ حاضہ چوں عیشہ ازوف پیری بحال طالبان نہ تواستن پرداخت فقیر بخدمت شیخ خوشیو حضرت محمد عابد قدس الرجوع نمودہ بخدمت ایشاں نیز حاضر شد، شیخ صبوت اللہ خلیفہ ایشاں این خبر بسما ایشاں رسانید، ملا بخاطر خاطر رائے یافت فرمودن شما در اینجا چی قصور در فیوز و برکات و تاثیر دیدید که جای دید رجوع نمودید، معروض داشتم که فقیر سوائے ذات خدا و نسبت علیه مقصود ندارد و حصول عقوب بر توجهات علیست و این سبب ضعف ناتوانی جسمانی حضرت نمی توانه شد بخدمت یکید از بدرار حضرت رجوع آوردم، اخلاص و بندگی راسخ دارم، امازی معروض رفع ملالت نشد، بعد واقعہ ایشان مرزا شریف حاضری شدم، ایشان را ناخوش می یافتم، رائے مبارک از من می گردانید۔ جواب: یہ رجوع شیخ کی زندگی میں ہوا تھا، اس پر رجوع متکلفی کو کیسے قیاس کرتے بعد وفات کی؟ یعنی حضرت نے ان کے بات ہی ختم کر دی، یہ کون سا طریقہ ہے؟ مطلب وہ پہلے وہ ان کی زندگی میں ہوا تھا، تو یہ تو آپ مطلب اس کی بات کر رہے ہیں۔ سوال: بعد سالہ شیخ صبت اللہ بشارت داد کہ ایشا درواقعہ مرا فرمودن از مرزا صاحب راضی ہستیم، آنچہ ایشا اختیار کردہ مرضی الہی است، فقیر داد شکر بجاوردہ کہ رضائے اہل حق از جملہ نعمائے خداوند پست سبحان و گفت، فقیر راکم یک صاحب حضرت محمد زبیر بعد واقع ایشا بخدمت حضرت شیخ محمد عابد رحمۃ اللہ علیہ رجوع آورد، روح ایشا را نہ خوش یافتے بلکہ شمشیر بروئے کشید وندے پناہ بحضرت شیخ آورد ایشان گفتنید، این قدر ناخوشی چراست، برائے خدا بے کہ از خاندان شما رجوع آوردست معذور بایدست۔ جواب: اول تو خدا خواب حجت نہیں، پھر ممکن ہے کہ بلا حاجت ہو، فلا یقاس علی رجوع الحاجہ۔ سوال: شخص از لا شیخ جلال پانی پاتی رحمۃ اللہ طریقہ از فقیر گرفتہ بود و خواب دید کہ ایشان می فرمائے تو نقشبندی چرا شدی، طریقہ مارا گزاشتی ہے۔ جواب: خواب کی حجت نہ ہونے کے علاوہ جو کہ جواب مشترک ہے، ممکن ہے کہ شخص نے طریق سابق کی تحقیر کی ہو، التماس یہ جواب محدث طالب علمان اس سے خلاف مقتضائے طریق لکھ دیا ہے تاکہ آپ کو استدلال کی تحقیقت معلوم ہو جائے۔ اب جواب لکھ چکنے کے بعد طریقہ کا حق ادا کرتا ہوں، وہی کہ جب شبہ میرے ہی متعلق ہے، میرے جواب لکھنے کے معنی گویا اپنی طرف دعوت کرنا، متردین کو گھیرنا ہے، اور یہ خلاف طریق ہے، لہٰذا تو دوسرے سے تحقیق کرتے ہو، اگر مجھ سے تحقیق فرمائے تو اب رجوع دوسروں سے کیجیے، اس کے بعد خطرہ یہ پچھلی شب قبولیت کا وقت ہے، یا اللہ میری فرمات تانہ بند پہنچا دے، میری تر آنکھیں اور گرم دل تانہ والے کو دکھا دے، حضور والے نے تو حق طریقہ ادا فرما دیا اور یہاں نخل تمنا کی جڑی کٹ گئی، میں تو اداب طریق سے ناواقف تھا، لا علمی میں نکنی تھی سی بہ ای ہم اعتقاد کے رتھ بیابس، جو کچھ جس پر عمل کرنے آپ ہی سے پوچھنا چاہیے، دوسرے مجھے کچھ واسطہ رکھنا اچھا نہیں تھا، پوچھ بیٹھا اور نہ سمجھنا کہ مضر ہوگا، اب معلوم ہوا کہ خطا ہوئی تو ندامت سے دل پر چوٹ لگی، اپنے کردار سے توبہ و تبرہ کرتا ہوں، اللہ قصور معاف فرمائے، میں یہ شخص نہیں ہوں جو گھبرا جاؤں، رجوع سے قبل بھی آپ کا تھا، اب بھی ہوں اور پھر بھی رہوں گا، جوتیا کانے کے سر حاضر ہے مگر در چھوڑنے کو دل نہیں چاہتا، مجھے رد کریں گے تو آپ کا کیا ملے گا، آپ کو کیا، میرا تو بگاڑ ہو جائے گا، مانا کہ میرے غلامی سے بھی آپ کو کیا نفع، مگر میرا تو بلا ہے، جو کچھ اور یہ جواب مل گیا، جو کچھ تعریف فرمائی آپ کی عین بزرگی ہے، ورنہ واللہ میں خود اپنے آپ کو ناکارہ سمجھتا ہوں، اور اس حال میں جو کچھ عرض کیا تھا وہ برائے ناخوشی یا خود پسندی نہیں بلکہ معاملے کی بات ہے، اس کی صورت یہ ہو سکتی تھی کہ عام عنوان سے تحقیق فرمائی جاتی، نہیں کہ مجھ سے رجوع کرنے میں میرا احتمال ہے، اس عنوان کا تو یہی اثر ہو سکتا ہے جو ہوا، کیا کروں، اس تاثرت امور غیر اختیاریاں ہیں، آپ یہ تدبیر بدلائے کہ اثر دل سے نکلے اور یوں تعلیم سے عذر نہیں، مگر انشراح میرے قبضے میں نہیں، اب جو حکم میں حاضر ہوں۔ کیا بات ہے جی، آپ حضرت سمجھ گئے بات کی، حضرت نے تو جواب وہ دے دیا، مطلب جو جس کو کہتے ہیں نا وہ جو اصل جواب تھا کہ بھائی خواب کی بات تو کوئی حجت نہیں ہے، اور یہ وفات کے وقت کی بات ہے، تو وہ تو उसमें तो इस पर फिट नहीं बैठता। ये सारी बातें करने के बाद फरमाया, चूँकि फरमाया कि देखो आप चूँकि मुझसे ही पूछ रहे हैं और मैं दरमियान में इन्वॉल्व, मेरा मामला है, मैं साहिब मामला हूँ, तो मैं इसमें जवाब नहीं दे सकता, आपको किसी और से पूछना चाहिए था, इसकी तहकीक करनी चाहिए थी, बजाय इसके आप मेरे पास आ जाते तो आपने गलत किया, लिहाजा अब मैं माजूर हूँ, आप जो है ना आप किसी और से अपना ताल्लुक क्या करें। तो इस पर उन्होंने देखा कि मुझसे बड़ी गलती हुई और मुझे समझ नहीं आया कि मैं आपसे न करूं बल्कि किसी और से करूं, तो गलती तो मेरी है लेकिन बात यह है कि अब चूंकि मैं आपके दर छोड़ नहीं सकता तो मुझे माफ़ कर दें और ज़ाहिर मतलब है कि मुझे अपने दर से नहीं निकाले। तो हज़रत ने फिर इरशाद फरमाया कि बात यह है कि जो आपने गलती की इसमें तो कोई शक नहीं, यह आपने गलती अपनी तस्लीम कर ली, लेकिन अब मेरे ऊपर जो इसका गैर अख्तियारी असर हुआ है तो उसको मैं कैसे निकालूँ, वो भी तो सारे मतलब उसका असर तो निकलेगा निकलेगा, इस तरह तो नहीं। तो अब यह कि मैं मतलब जाना यही मतलब मैं ज़रा आपके इसलाह से तो नहीं मतलब वो इनकार करता लेकिन फिर भी इसका असर होगा, तो इसकी सूरत ये हो सकती कि अच्छा ये तो हो गया। तो बहरहाल मसला ये है कि गोया कि यूँ समझ लीजिए कि बुनियादी बात, शेख जो होता है वो इसलाह के लिए होता है, कोई और मकसद इसमें नहीं होना चाहिए, और इसलाह जिस जगह से सही तरीके से हो सकती है वही होना चाहिए। अब अगर कोई ऐसे शेख के पास गया है जो बदअकीदा हो तो उससे तो उसे तो छोड़ना लाजमी है, या फिर यह है कि उसका तरीका गलत हो तो फिर भी जाने मजबूरी है, लेकिन अगर वो सही वलकीदा भी है और सही भी है लेकिन आपकी मुनासिबत नहीं है, बस दफ़ा मुनासिबत नहीं होती, सिर्फ कहने सुनने की वजह से लोग दूसरे के पास चले जाते हैं, ऐसी सूरत में फिर ज़रा एहतियात की बात है कि चूंकि आपको पहले गलती हुई है मुनासिबत के न होने के बावजूद किसी का बैत होना, तो अब बहुत एहतियात करना चाहिए, किसी और की तरफ रुजू करने से अच्छी तरह तहकीक करनी चाहिए कि आया मैं वाकई अब यहाँ पर मेरे लिए आना मुफीद है या नहीं है, उसके लिए बेशक इस्तखारा कर ले, इस्तिशारा कर ले, गौर फिक्र कर ले, अल्लाह पाक से मांगे, फिर जब शरअ सदर हो जाए तो इसके ऊपर फिर अमल कर ले, क्योंकि वजह क्या है, ये रोज़ रोज़ बदलना तो ठीक नहीं है, ये रोज़ रोज़ बदलना तो ठीक नहीं है, लेकिन मकसद को भूल जाना ये भी ठीक नहीं है। तो जैसे अलीमान बिन अलखौफ और रजा है, ईमान खौफ और उम्मीद के दरमियान है, इसी तरीके से ये भी बात है कि ना तो मकसद को भूलो और ना जो है ना मतलब यह कि किसी की दिल आज़ारी करो और इस तरीके की बेदबी करो, दोनों चीज़ों से बचना लाजमी है। ये असल में ये तहकीक है, अल्लाह जल्ला शानो हम सबको समझ अता फरमा दे। वो आखिर दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन। जी क्या है, अच्छा किसने बैत करनी है, अच्छा पकड़ लीजिए, क्या नाम है, अच्छा माशाल्लाह इफ्तिखार साहब, तो जो मैं कहूँ तो मेरे साथ साथ कहते जाएँ, अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अन्न मुहम्मद रसूलुल्लाह, मैं शहादत देता हूँ नहीं कोई इबादत के लायक मगर अल्लाह, और मैं शहादत देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। मैं तौबा करता हूँ तमाम गुनाहों से, छोटे हैं या बड़े, मुझे मालूम है नहीं मुझसे कसदन हुए या खता से, ज़ाहिर के या बातिन के, ऐ अल्लाह मेरे तौबा कबूल फरमा, आइंदा के लिए इंशाअल्लाह मैं गुनाह नहीं करूँगा, अगर गलती से हुआ फौरन तौबा करूँगा, मैं बैत करता हूँ आप सल्लल्लाहु अलैहि वसल्लम से, आप सल्लल्लाहु अलैहि वसल्लम के खुलफा के वास्ते से, और हाथ में हाथ देता हूँ हज़रत सूफ़ी मोहम्मद इकबाल रहमतुल्लाह अलैह के, हज़रत सैयद नज़ीमुल हक रहमतुल्लाह अलैह के, हज़रत डॉक्टर फिदा मोहम्मद साहब के, फिदा मोहम्मद साहब के,
شبیر احمد کے واسطے سے اور اپنے آپ کو داخل کرتا ہوں سلسلہ چشتیہ میں، نقش بندیہ میں، قادریہ میں اور سہر وردیہ میں. اے اللہ میری بیت کو قبول فرما. آمین.
الحمدللہ رب العالمین، الصلاۃ والسلام علی خاتم النبیین. اے اللہ تو اپنے فضل و کرم سے ہمارے سے ساتھی کو 400 سلسلوں کے اندر قبول فرما، 400 سلسلوں کی فیض و برکات ان کو ہم سب کو نصیب فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین.
اس پر لکھا ہے جی حضرت، یہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ اکبر، یہ 300 دفعہ اور 200 دفعہ لا حول ولا قوۃ الا باللہ العلی العظیم. 40 دن تک ایک وقت مقرر کر کے بلا ناغہ اس کو کرنا ہے. ناغہ اگر ہو جائے پھر دوبارہ شروع کرنا ہوتا ہے، تو ناغہ نہ کریں. اور ہر نماز کے بعد 33 دفعہ سبحان اللہ، 33 دفعہ الحمد للہ، 34 دفعہ اللہ اکبر، 3 دفعہ کلمہ طیبہ، 3 دفعہ درود ابراہیمی، 3 دفعہ استغفار ایک مرتبہ بیت الکرسی. اس کو ہر نماز کے بعد کرنا ہے، اور یہ تو عمر بھر کے لیے ہوگا، لیکن پہلا 40 دن کے بعد پھر آپ مجھے بتائیں گے انشاءاللہ. اپنی دعاؤں میں بھی یاد رکھیں. ہاں جی، دوبارہ حاضری بے شک آپ مجلس میں تشریف لائے کریں، مجلس میں تو پابندی نہیں ہے، البتہ اس کے بارے میں 40 دن کے بعد بتائیں گے انشاءاللہ. ضرور انشاءاللہ، ضرور انشاءاللہ، ماشاءاللہ. اچھا جی، بسم اللہ الرحمن الرحیم. لا إله إلا الله، 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 محمد رسول الله. لا إله إلا هو، 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 لا إله إلا هو. اللهم صل على سيدنا مولانا محمد وبارك وسلم. حق 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 حق.
اللهم صل على سيدنا مولانا محمد وعلى اله وسلم. الله 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 الله. اللهم صل على سيدنا مولانا محمد وبارك. جزاك الله. آپ حضرات جانتے ہوں گے کہ ربیع الاول میں ہمارا جو معمول ہوتا ہے درود شریف کو کثرت سے پڑھنے کا، الحمدللہ وہ شروع ہے، اور اس کے لیے ہم نے ایک ٹارگٹ بھی رکھا ہے تاکہ کچھ عمل کر سکے، کیونکہ ٹارگٹ کے بغیر عمل کرنا بڑا مشکل ہوتا ہے، یہ تجربے سے ثابت ہے. تو اس کے لیے ہم نے عرض کیا ہے کہ جو ہمارے ساتھی ہے وہ 125,000 کی نیت کر لے کہ اس مہینے میں ہم 125,000 مرتبہ درود شریف پڑھیں گے انشاءاللہ. اور جب انشاءاللہ آپ حضرات پڑھ لیں گے درود شریف جتنا بھی پڑھیں، وہ اخیر میں ہمیں آخری دن پہ اطلاع کرنی ہے، عبید صاحب کو کر لیں اطلاع، تو وہ انشاءاللہ ہم جمع کر لیں گے. اور پھر ہمارے ساتھی ہیں حضرت غازی مرجان صاحب دامت برکاتہ، مدر شیخ مولانا اشرف صاحب رحمۃ اللہ خلیفہ ہے مدینہ منورہ میں ہوتے ہیں، ان کو ہم بتا دیتے ہیں تو روزہ کے تسبیح ماشاء اللہ پیش فرما دیتے ہیں، اگرچہ آپ صلی اللہ علیہ وسلم کے پاس براہ راست بھی پہنچتے ہیں فرشتوں کے ذریعے سے، البتہ یہ بھی ایک رستہ ہوتا ہے، اس میں الحمدللہ اور برکات ہیں. تو اس وجہ سے الحمدللہ ہم بھی اس طرح کرتے ہیں. پچھلی دفعہ اللہ کا شکر ہے کہ 63 کروڑ مرتبہ پڑھا گیا تھا، اللہ کا شکر ہے. اس سے پچھلے سال 35 کروڑ پڑھا گیا تھا، اس سے پہلے 14 کروڑ پڑھا گیا تھا، اس سے پہلے 4 کروڑ پڑھا گیا تھا، پھر 2 کروڑ، پھر 1 کروڑ. تو اس کا مطلب ہے کہ مسلسل ترقی کا امکان ہے. اللہ اکبر اللہ اکبر. اللہ اکبر اللہ اکبر. اشهد ان لا اله الا الله. اشهد ان لا اله الا الله. اشهد ان محمد رسول الله.
أشهد أن محمد رسول الله. لا حول ولا قوة إلا بالله. 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 الله أكبر الله أكبر. لا إله إلا الله. اللهم صل على سيدنا ومولانا محمد وبارك وسلم. اللهم رب هذه الدعوة الدامة والصلاة القامة آتي محمد الرسول والفضيلة ومس مقام الذين قد تقلب المياد. بعض چیزوں کے بارے میں درود شریف کے بارے میں جو بتایا گیا ہوتا ہے وہ لوگوں کے سامنے نہیں آیا ہوتا، یعنی گویا کہ رواج میں نہیں ہوتا، تو جب کوئی کرتا ہے تو بڑے عجیب لگتا ہے، بتانا پڑتا ہے پھر. جیسے ابھی میں نے اذان سننے کے ساتھ ساتھ آپ حضرات دیکھ رہے تھے کہ میں جواب دے رہا تھا اذان کے الفاظ کا، اذان کے الفاظ میں. پھر اس کے بعد میں نے درود شریف ایک مرتبہ پڑھا، پھر اس کے بعد میں نے وہ دعا پڑھی اللہم رب ہذہ الدعوۃ التامۃ. تو اگر کسی کو پتہ نہ ہو تو کہیں گے بھائی یہ کہاں سے، مطلب کیسے اس نے پڑھ لیا. اس طرح مجھ پہ اعتراض کیے بھی گئے. تو اصل میں یہ مسلم شریف کی روایت ہے، مسلم شریف کی روایت ہے کہ جس وقت مؤذن اذان کہے تو جو الفاظ مؤذن کہے انہی الفاظ میں جواب دو، اور جب اذان ختم ہو جائے تو پھر درود شریف پڑھو، پھر اس کے بعد وہ دعا پڑھو من نمبر باجد دعوت. اب اس کی حکمت بتا دوں. دیکھیں اذان میں اشہد ان محمد رسول اللہ ہے نا، تو آپ صلی اللہ علیہ وسلم کا نام تو آ گیا. تو آپ صلی اللہ علیہ وسلم کا نام آیا تو ویسے روایت میں ہے کہ پہلے ایک دفعہ تو پڑھنا واجب ہے نا، پھر بعد میں مستحب ہے. ہمارے دری بعض حضرات کے نزدیک مستقل واجب ہے، ہر دفعہ واجب ہے، لیکن ہمارے بزرگوں کے نزدیک، علماء کے نزدیک پہلے دفعہ واجب ہے پھر اس کے بعد مستحب ہے. اب یہ بات سمجھ لیجیے. اب اس وجہ سے بعض لوگ اذان کے ساتھ ہی اشہد ان محمد رسول اللہ کے ساتھ صلی اللہ علیہ وسلم کہتے ہیں، تو یہ اس عزیز شریف کی مخالفت ہوئی جس میں فرمایا کہ اذان کے الفاظ ہی سے جواب دو، یہ اس کی مخالفت ہوئی. اچھا اب جس وقت اذان ختم ہو گیا تو اب پابندی تو ختم ہو گئی نا، کیونکہ اذان تو اب پورا ہو گیا، تو اب آپ وہ درود شریف پڑھ لیں جو اشہد ان محمد رسول اللہ. ہاں جی، آپ صلی اللہ علیہ وسلم کا نام سنا تو آپ درود شریف پڑھ لو، اور اب باقاعدہ حدیث شریف کا ثبوت بھی مل گیا. اب اس کا یہ تو دو برکتیں تو مل بتائیے، تیسری برکت میں آپ کو بتاؤں. جو لوگ ہم پر اعتراض کرتے ہیں کہ یہ درود شریف نہیں پڑھتے، دیکھو اذان ہو رہی ہے درود شریف نہیں پڑھتے، اعتراض کرتے ہیں، ہم ان کو کہتے ہیں کہ تم اپنی مرضی کے مطابق درود پڑھتے، ہم آپ صلی اللہ علیہ وسلم کی مرضی کے مطابق پڑھ رہے ہیں، جیسے آپ صلی اللہ علیہ وسلم نے طریقہ بتایا اس طریقے سے درود شریف پڑھتے ہیں، لہٰذا ماشاء اللہ ہمارا طریقہ الحمدللہ مقبول طریقہ میں سے، کیونکہ آپ صلی اللہ علیہ وسلم کا طریقہ تو مقبول ہے نا. تو یہی بات، اس سے کتنی بڑی سی بات، مطلب یہ وہ اعتراض وغیرہ ہی ختم ہو جائے گا. تو ان شاء اللہ پھر ایک بات اور بتاتا ہوں، یہ پڑھتے ہیں نا وہ لبیک، حج کے موقع پہ یا عمرے کے موقع پہ پڑھتے ہیں لبیک، تو ایک مروجہ طریقہ ہے، مروجہ طریقہ ہے اور ایک مسنون طریقہ ہے. مروجہ طریقہ یہ لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک، وہ اس طریقے سے مطلب وہ کورس کے طور پہ پڑھتے ہیں. مسنون طریقہ کیا ہے؟ لبیک اللہم لبیک، ملا دیا، لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک. اچھا اب یہ جو ہے نا وہ یہ آپ نے پڑھ لیا، اس کے بعد پھر تین دفعہ پڑھنا ہے، پھر اس کے بعد درود شریف پڑھنا ہے، پھر اس کے بعد دعا کرنا ہے. یہ ہے لبیک کا صحیح طریقہ، مسنون طریقہ، سمجھ میں آ گئی بات. اب اس کے ساتھ بھی درود شریف ہے، مسجد میں داخل ہوتے وقت بھی دعا پڑھنے سے پہلے درود شریف ہے. ہاں جی، بلکہ بسم اللہ
والسلام على رسول الله، مطلب وہ پڑھنا ہے، پھر اس کے بعد جو ہے نا وہ جو ہے نا وہ باہر نکلتے وقت بھی ہے، کتنے موقعوں پہ درود شریف پڑھنے کا ہے ماشاءاللہ، لیکن ہم لوگوں کو یا بتایا نہیں گیا یا ہم لوگوں نے کسی سنا نہیں ہے، نتیجتاً ہم لوگ ان چیزوں سے ناواقف ہیں۔ تو ان چیزوں کے بارے میں اگر آپ معلوم کرنا چاہتے ہیں تو فضائل درود شریف کتاب ہے حضرت مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کی، اس کو بالتفصیل مطالعہ کر لیں، بالتفصیل مطالعہ کر لیں، کیونکہ حضرت شیخ الحدیث نے 50 سال حدیث شریف کا درس دیا ہے، 50 سال حدیث شریف کا درس دیا ہے، معمولی بات نہیں ہے۔ تو اب شیخ الحدیث حدیث شریف کا جو تشریح کرے گا وہ کیسے ہوگا، اور ہم جیسے لوگ کریں گے تو وہ کیسے ہوگا، برابری تو کوئی بات نہیں ہے نا۔ تو اس وجہ سے یہ فضائل درود شریف کی جو کتاب ہے حضرت نے لکھی ہے، بڑے مقبول کتابوں میں، بلکہ حضرت کے بارے میں ہے کہ خود ہی اپنے ابیتی میں لکھا ہے کہ وہ مطلب کسی نے مطلب جو ہے نا وہ خواب بتایا تھا کہ فرمایا گیا کہ اس وقت معاصرین میں درود فضائل درود شریف کی وجہ سے زکریہ سب پہ صف کر لے گیا۔ ہاں جی، تو یہ بہت بڑی بات ہے ماشاءاللہ میں درود شریف۔ تو ابھی انشاءاللہ ہم درود شریف پڑھیں گے، چل حدیث شریف، پھر اس کے بعد وہ دعا کریں گے۔ سلام علی عباد الذین اصطفیٰ، سلام علی المرسلین، اللهم صل على محمد وعلى آل محمد وانزله المقعد المقرب عندك، اللهم رب هذه الدعوة القائمة والصلاة النافعة، صل على محمد وارض عن رضا الله تصاد بعد وبدا، اللهم صل على محمد وعبدك ورسولك وسلم المؤمنين والمؤمنات والمسلمين والمسلمات، اللهم صل على محمد وعلى آل محمد وبارك على محمد وعلى آل محمد وارحم محمد وعلى محمد كما صليت وباركت ورحمت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد، وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم في العالمين إنك حميد مجيد، اللهم صل على محمد وازواج وذريته كما صليت على آل إبراهيم وبارك على محمد وازواج وذريته كما باركت على آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى أزواج وذريته كما صليت على آل إبراهيم وبارك على محمد وعلى أزواج وذريته كما باركت على آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد النبي وأزواج أمهات المؤمنين وذريته وآل بيته كما صليت على إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وترحم على محمد وعلى آل محمد كما ترحمت على إبراهيم وعلى آل إبراهيم، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم ترحم على محمد وعلى آل محمد كما ترحمت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم ترحم على محمد وعلى آل محمد كما ترحمت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم سلم على محمد وعلى آل محمد كما سلمت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد وبارك وسلم على محمد وعلى آل محمد وارحم محمد وعلى آل محمد كما صليت وباركت وترحمت على إبراهيم وعلى آل إبراهيم في العالمين إنك حميد مجيد، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم صل على محمد عبدك ورسولك كما صليت على آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم، اللهم صل على محمد النبي الأمي وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد النبي الأمي كما باركت على إبراهيم إنك حميد مجيد، اللهم صل على محمد عبدك ورسولك النبي الأمي وعلى آل محمد، اللهم صل على محمد وعلى آل محمد صلاة تكون لك رضا وله جزاء ولحق أداء، وآت الوسيلة والفضيلة المقام المحمود الذي وعدته، واجزي عنا ما هو أهله واجزي أفضل ما جازيت نبيا القوم ورسولا أمتي، وصل على جميع إخواني من النبيين والصالحين يا أرحم الراحمين، اللهم صل على محمد النبي الأمي وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم، وبارك على محمد النبي الأمي وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد،
اللهم صل على محمد وعلى آل بيتك كما صليت على إبراهيم إنك حميد مجيد. اللهم صل علينا اللهم بارك على محمد وعلى آل بيتك كما باركت على إبراهيم إنك حميد مجيد. اللهم بارك علينا صلوات الله وصلوات المؤمنين على محمد النبي الأمي. اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى آل محمد كما جعلت على آل إبراهيم إنك حميد مجيد. وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. وصلى الله على النبي الأمي. التحيات لله والصلوات الطيبات السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات الطيبات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات لله الطيبات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وحده لا شريك له. أشهد أن محمدا عبده ورسوله. التحيات المباركات صلوات طيبات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله التحيات لله صلوات الصلوات والصلوات الطيبات. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. صلى الله عليه وسلم. أعوذ بالله من النار. التحيات الزاكيات لله طيبات صلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله خير اسماء التحيات الطيبات صلوات لله. أشهد أن لا إله إلا الله لا شريك له. وأشهد أن محمدا عبده ورسوله. أرسله بالحق بشيرا ونذيرا وأن الساعة آتية لا ريب فيها. السلام عليك. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اللهم اغفر لي واهدني. التحيات الطيبات والصلوات الملك لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. بسم الله التحيات لله صلوات لله زكيات لله. السلام على النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا رسول الله. التحيات الطيبات الصلوات الزاكيات لله. أشهد أن لا إله إلا الله وحده لا شريك له. أن محمدا عبده ورسوله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات الطيبات الصلوات الزاكيات لله. أشهد أن لا إله إلا الله وحده أن محمدا عبده الله ورسوله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات لله الصلوات الطيبات. السلام عليك أيها النبي ورحمة الله. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وحده محمد عبد ورسوله. التحيات المباركات الصلوات الطيبات. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمد رسول الله. بسم الله والسلام على رسول الله. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. يا حي يا قيوم برحمتك نستغيث. أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا افرغ علينا صبرا وثبت أقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تؤاخذنا إن نسينا أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملت على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار. ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. ربنا إنك من تدخل النار فقد أخزيت وما للظالمين من أنصار. ربنا إننا سمعنا منادي من هذه الإيمان أن آمنوا بربكم فآمنا. ربنا فاغفر لنا ذنوبنا وكفر لنا سيئاتنا وتوفنا مع الأبرار. ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكون من الخاسرين. ربنا افرغ علينا صبرا وتوفنا مسلمين. انت ولينا فاغفر لنا وارحمنا وانت خير الغافرين. ربنا لا تجعل فتنة في القوم الظالمين ونجنا برحمتك من القوم الكافرين. فاطر السماوات والارض انت ولي في الدنيا والاخره. توفني مسلما والحقني بالصالحين. ربي اجعلني مقيم الصلاه ومن ذريتي. ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب. ربي ارحمهما كما ربياني صغيرا. ربي ادخلني مدخل صدق واخرجني مخرج صدق واجعل لي من لدنك سلطانا نصيرا. ربنا اتنا من لدنك رحمه وهيئ لنا من امرنا رشدا. ربي اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي. ربي زدني علما اني مسني دون انت ارحم الراحمين. ربي لا تذرني فردا وانت خير الوارثين. ربي انزل لي منزلا مباركا وانت خير المنزلين. ربي اعوذ بك من همزات الشياطين واعوذ بك ربي ان يحضرون. ربنا امنا فاغفر لنا وارحمنا وانت خير الراحمين. ربنا اصرف عنا عذاب جهنم ان عذابك كان غراما. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. ربي اعوذني اشكو نعمتك التي انعمت علي وعلى والدي وانا اعمل صالحا انت الله وادخلني برحمتك في عبادك الصالحين. ربي اني لما انزلت الي من خير فقير. ربي انصرني على القوم المفسدين. ربنا وسعت كل شيء رحمة وعلما فاغفر للذين تابوا واتبوا سبيلك وقهم عذاب الجحيم. ربنا وادخل الجنات آتنا التي وعدتنا وتوم ومن صلح من ابائهم وازواجهم وذرياتهم انك انت العزيز الحكيم وقهم السيئات ومن تق السيئات يوم الدين فقد رحمته وذلك هو الفوز العظيم واصلي في ذريتي اني تبت اليك واني من المسلمين اني مغلوب فانتصر ربنا اغفر لنا ولاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم ربنا عليك توكلنا واليك انبنا واليك المصير ربنا لا تجعلنا في ذل الذين كفروا واغفر لنا ربنا انك انت العزيز الحكيم ربنا اتمم لنا نورنا واغفر لنا انك على كل شيء قدير رب اغفر لي ولوالدي ومن دخل بيتي مؤمنا والمؤمنه والمؤمنات اللهم اغسل خطاياي بماء الثلج والبرد ونقي قلبي من الخطايا كما ينقى الثوب الابيض من الدنس وباعد بيني وبين خطاياي كما بات بين المشرق والمغرب اللهم آتي نفسي تقواها وزكي أنت خير من زكاها أنت ولي مولاها إنا نسألك من خير ما سألك من نبيك محمد صلى الله عليه وسلم اللهم إنا نسألك عزائم مغفرتك ومنجيات أمرك والسلامة من كل إثم والغنيمة من كل بر والفوز بالجنة والنجاة من النار أسألك علما نافعا اللهم اغفر لي ذنوبي خطأي وعمدي اللهم اغفر لي خطيئتي وجهلي وإسرافي في أمري وما أنت أعلم به مني اللهم اغفر لي جدي وهزلي اللهم صرف القلوب صرف قلوبنا على طاعتك اللهم هدني وصددني اللهم إني أسألك الهدى والتقى والعفاف والغنى اللهم أصلح ديني الذي وعصمة أمري وأصلح لي الدنيا التي فيها معاشي وأصلح آخرة التي فيها معادي واجعل الحياة زيادة في كل خير واجعل الموت راحة لي من كل شر اللهم اغفر لي وارحمني وعافني وارزقني اللهم إني أعوذ بك من العجز والكسل والجبن والهرم والمغرم والمعصم ومن عذاب النار وفتنة القبر وعذاب القبر وشر فتنة الغنى وشر فتنة الفقر ومن شر فتنة المسيح الدجال ومن فتنة المحيا والممات ومن القسوة والغفلة والعيلة والذلة والمسكنة والكفر والفسوق والشقاق والمسمعة والرياء ومن الصمم والبكم والجنون والجزام وسيل الأسقام وزل الدين من الهم والحزن والبخل وغلبة الرجال ومن الرد إلى أرزل العمر وفتنة الدنيا ومن علم لا ينفع ومن قلب لا يخشى ومن نفس لا تشبع ومن دعوة لا استجاب لها الله ورب وتقبل هذه دعوتي في حق محمد اشرف علي وعبد واسع محمد مصطفى محمد علي محمد شفيع عبد المازي ومولانا محمد اشرف سليماني ومولانا محمد زكريا صوفي محمد اقبال وسيد الاشياء وسيد تسليم الحق وسيد تنزيم الحق وفي حق وجميل متعلقين وفي حق ابائهم وامهاتهم وجميل المؤمنين والمؤمنات وصلى الله تعالى على سيد الكائنات كائنات واكرم مخلوقات صلاة تسبق الايات ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم سبحان ربك رب العزه عما يصفون